أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم.
الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين.
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. كيسے آپ سب؟ مجھے امید ہے آپ سب خیر و عافیت سے ہوں گے. اللہ سبحانہ وتعالی آپ سب کو اپنی خیر و عافیت میں رکھے. آمین. پہلے ہم دعا کر لیتے ہیں. نحمده ونصلی علی رسوله الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. ربی اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہ قولی. ربنا زدنا علما، اللہم فقہنا فی الدین، اللہم انا نسألک علما نافعا وعملا متقبلا ورزقا طیبا، اللہم وفقنا لما تحب وترضى. آمین. جی، کیسے ہیں آپ سب؟ مجھے بتائیے. الحمدللہ. کیسا گزرا آپ کا ویکینڈ؟ خیریت سے ہے؟ آپ کا ویکینڈ اچھا گزرا؟ الحمدللہ. بزی گزرا ہوگا. یہ بتائیے آپ کا کورس کیسا چل رہا ہے؟ جی الحمدللہ اچھا چل رہا ہے. جی الحمدللہ، اللہ کل حال میری خیریت سے. مجھے امید ہے اچھا چل رہا ہوگا اور اللہ تعالیٰ احسان کر دے، ہے نا؟ کوئی اتنا مشکل بھی کورس نہیں ہے، آسان سا کورس ہے. بس اللہ تعالیٰ احسان کر دے ہم سب کے لیے، اس کے ذریعے سے اللہ تعالیٰ کا قرب نا. الحمدللہ. جی چلیے، ایک چھوٹی سی میں نے سوچا کہ الحمدللہ کہ ایک چھوٹی سی آپ کے ساتھ لائک حدیث شیئر کرتی ہوں. آپ سننے کو تیار ہیں؟ کتنے لوگ ہیں جو سنیں گے؟ الحمدللہ. چلیے آپ سب ریڈی ہیں؟ چلیے الحمدللہ. چلیے ایک چھوٹی سی دعا ہے، باپ کے خلاف بیٹی کی دعا نا. یہ باپ کے خلاف بیٹی کی دعا، میں نے آپ کو بتایا تھا نا، ایک بک ہے دعاؤں کی قبولیت کے سنہرے واقعات، عبد المالک مجاہد کی ہے، دارالسلام کی بک ہے. چھوٹی سی ہے کوٹیشن لیکن بہت زیادہ فروٹفل ہے، تو میں نے سوچا آپ سے شیئر کروں. ٹھیک ہے نا؟ آپ سب ریڈی ہیں نا؟ ٹھیک ہے. باپ کے خلاف بیٹی کی دعا. عرب معاشرے میں اگر جو بڑی تبدیلی آ چکی ہے، مگر ابھی تک بعض قبائل میں ایسے لوگ ہیں جن کی بیٹیاں ملازمت کرتی ہیں اور اپنی تنخواہ سے والدین کی گزر اوقات کا ذریعہ بنتی ہیں. یہ معاملہ صرف اسی معاشرے میں نہیں بلکہ دنیا کے اکثر معاشروں میں پایا جاتا ہے، مگر مصیبت کا آغاز وہاں سے ہوتا ہے جب انسان مادی لالچ میں آ کر بچیوں کی شادیوں میں تاخیر کر دے اور آنے والے رشتوں کو محض اس لیے ٹالتا رہے کہ اسے لڑکیوں کی ملازمت سے معقول آمدنی ہو رہی ہے. زیر نظر واقعہ میں نے متعدد سعودی خطبہ سے سنا ہے. میں اس کی صحت میں اس لیے شک نہیں کرتا کہ مظلوم کی دعا اللہ تعالیٰ کے ہاں بہت جلد قبول ہوتی ہے، بہرحال میرا یہ دعویٰ نہیں ہے کہ یہ واقعہ 100% درست ہے، لیکن اسے صحیح ماننے میں کوئی تعجب بھی نہیں ہونا چاہیے۔ اب واقعہ کیا ہے، غور سے سنیے گا۔ ایک آدمی کی 4 بیٹیاں تھیں، چاروں کے چاروں ملازمت کرتی اور معقول تنخواہ پاتی تھیں۔ تنخواہ کے لالچ میں ان کا باپ ان کی شادیاں نہیں کرتا تھا۔ ایسے لوگوں کا طریقہ بالعموم یہ ہوتا ہے کہ وہ کسی بہانے سے رشتہ طلب کرنے والوں کو ٹال دیتے ہیں، کبھی خاندان کا اور کبھی معاشرتی حیثیت کے معیار کا بہانہ بنا لیتے ہیں۔ لڑکیاں اس صورتحال سے بے حد پریشان تھیں۔ ایک مرتبہ یہ لوگ عمرہ کرنے گئے، حرم میں داخل ہوتے ہی ایک لڑکی نے اپنے باپ سے کہا، ابا میں دعا کرتی ہوں، تم آمین کہنا۔ اس آدمی نے دعا سنی، بغیر ہی آمین کہہ دیا۔ تب اس لڑکی نے ہاتھ اٹھائے اور دعا کی، اے اللہ، اس شخص نے ہمیں جس طرح شادی سے محروم رکھا ہے، تو اسے اس ہاتھ پاؤں سے محروم کر دے۔ تمام لڑکیوں نے اس کی دعا پر آمین کہا۔ دعا ابھی پوری نہیں ہوئی تھی کہ یہ دیکھنے والوں نے دیکھا کہ اس آدمی کے ہاتھ پاؤں پر فالج کا حملہ ہوا، اور وہ اپنی بہانہ بازی اور لالچ کے باعث ربانی گرفت کا شکار ہو کر وہیں گر پڑا۔ آپ سوچئے، باپ کے خلاف بیٹی دعا کر رہی ہے نا۔ آپ دیکھیں کہ بعض اوقات ہوتا ہے نا، بعض گھرانوں میں لڑکیوں کی شادی نہیں کی جا رہی ہوتی ہے، رشتے بھی آ رہے ہوتے ہیں نا، ایسا آپ نے دیکھا ہے نا، ہمارے انڈو پاک کلچر میں بھی ایسا ہوتا ہے کہ بس بلا وجہ میں بٹھا کے رکھا ہوا ہے نا۔ اور اس کی وجہ آپ دیکھیں نا کہ یہ جو شادی ہے، یہ بھی اللہ تعالیٰ کا حکم ہے نا، نکاح کرو، اور سنت ہے نبی صلی اللہ علیہ وسلم کی۔ اور اگر رشتہ نہ آئے تو وہ تو الگ بات ہے نا، لیکن جب رشتہ بھی آئے اور آپ ٹال مٹول کرتے ہیں، کبھی آپ اپنے اسٹیٹس کو اور کبھی آپ اپنے خاندان کو دیکھتے رہیں اور شادی کو ٹال مٹول کرتے رہیں، تو کیا ہوگا؟ تو بیٹی نے بھی دیکھیے اس انداز سے کہا نا کہ اس شخص نے جس نے ہمیں شادی سے محروم کر رکھا ہے، اللہ تعالیٰ تو اسے ہاتھ پاؤں سے محروم کر دے۔ اس کو کیا پتا کہ یہ باپ جو ہے بار بار جو ہے ہمارے لیے ہیلے بہانے کر کے ہمارے رشتوں کو ٹال رہے ہیں نا۔ جی الحمدللہ۔ تو آپ یہ دیکھیے کہ کتنا جسے کہا جائے آئی اوپننگ ہے نا، کہ انسان مظلوم کی بدعا سے نہیں بچ سکتا نا۔ ان پر ظلم ہو رہا تھا نا، ایک طرح سے رشتے بھی آ رہے ہیں، لیکن باپ جو ہے جو آمدنی بیٹیوں کے ذریعے سے آ رہی ہے، اس کو بیٹھ کر کھانے والے ہیں نا، یعنی خود اٹھ کر کچھ کرنے والے نہیں، اور جو بیٹیاں کما کر لا رہی ہیں، اس پر ہی ان کا سارا دار و مدار ہے۔ تو آپ سوچیے پھر انجام کیا ہونا، انجام کیسا ہونا، مطلب سوچ کے بھی انسان بعض اوقات ایسے ہوتا ہے، عام روٹین میں تو نہیں ہوتا، لیکن اکثر ایسا ہوتا ہے کہ باپ جو ہے خود جاب نہیں کرتے، یا کسی بھی وجہ سے ان کو ذہنی پرابلم ہوتی ہے، تو بیٹیاں جب جاب کرنے لگتی ہیں، تو بس ایک طرح سے جب ایک طرح سے گھر میں آمدنی آنے لگتی ہے، پیسے آنے لگتے ہیں، تو پھر اکثر ضرورت پیش نہیں آتی نا کہ آپ باہر نکلیں، خود کریں۔ بس ان کو لگتا ہے کہ ایک طرح سے انہوں نے جو بڑا کر کے ان کو پڑھایا لکھایا، جاب ہو گئی ہے، تو بس یہی بیسیکلی ان کے لیے آگے ان کے کمانے کا ذریعہ نا۔ تو اللہ تعالیٰ ہمیں ایسی چیز سے بچائے نا، اور اللہ تعالیٰ ہم سب کو جو ہے اس انداز سے الحمدللہ مطلب توفیق دے کے ہم اپنے بچوں کی بہترین پرورش کریں، اور جب ایک خاص عمر کو پہنچ جائے تو ہمیں ان کی فکر کرنی چاہیے، اور اچھے سے اچھی جگہ جو بھی اللہ تعالیٰ کے دن سے شادی کرنی چاہیے نا الحمدللہ۔ تو الحمدللہ مجھے امید ہے آپ کو اس سے فائدہ ہوا ہوگا۔ تو اوورال خلاصہ یہ کہ ہم سب کو مظلوم کی بد دعا سے بچنا چاہیے، اور کسی پر بھی ناروا ظلم نہیں کرنا چاہیے، چاہے وہ ہمارے بچے ہوں، چاہے وہ ہمارے فیملی ہو، چاہے وہ ہمارے کوئی بھی جیسے کہا فرینڈس کا سرکل ہو نا، چاہے معاملات میں ہو، چاہے عبادات میں ہو، چاہے اخلاقیات میں ہو، کسی بھی لیول پر ہمارے اندر یہ جائز نہیں کہ ہم کسی پر بھی ظلم کریں نا۔ بس اللہ تعالیٰ مجھے اور آپ کو بچا کے رکھے، آمین۔ چلیے ہم انشاءاللہ اٹینڈنس کی طرف چلتے ہیں۔ آپ سب رہتے ہیں اٹینڈنس کے لیے، شابش، بتائیے۔ چلیے آپ لوگ اپنے نام کے آگے لبیک ٹائپ کیجیے گا، میں آپ کا نام لوں تو انشاءاللہ۔ بسم اللہ الرحمن الرحیم۔ عظمیٰ فضل، میمونہ پروین، بشرا احمد، رابعہ اکبر، سبیحہ خان، شازیہ عامر، زرینہ محمد، سلمہ شیخ، نبیلہ عامر، فائقہ احمد، عظمیٰ طاہر، شمائلہ ارشد، یاسمین اقبال، زہرہ ترابی، شہناز فاطمہ، نرگس رحمان، تنویر جہان، رخشندہ عزیز۔ جی ایک سیکنڈ مجھے دیجیے۔ جی जी नादिया नाज, मसूदा हुसैन, गजाला शाहिद, शफकत रफी, कोतलन इकबाल, अनीस फातिमा, साइमा खान, जुवेरिया तजीन, सीमा खालिद, इरम गुलजार, आलिया साबिर, फरजाना चौधरी, नजमा सलीम, साइमा करनी, आलिया अतिया इफ़त, सफूरा हमीद, अनीला अतहर जी, औला जैकम, तस्नीम खान, हाजरा अजीम, साजिदा बेगम, सैयद जलानी, अरूबा हामिद, नाहिद सुल्ताना, मदीहा खान, फरीदा बश, सबा इस्लाम, जरीना खातून और तलम जब्बार जी, इसी तरह का नाम है। अगर मैंने किसी के नाम की प्रोनाउंसिएशन सही नहीं ली तो आप प्लीज़ मुझे माफ़ कीजिए। इंशाल्लाह आप सब रेडी हैं नेक्स्ट सेशन की तरफ, जो कि हमारा अल्हम्दुलिल्लाह ग्रामर का सेशन है ना। तो आप सब रेडी हैं तो प्लीज बताइए, रेडी है ना जी। मैं रिक्वेस्ट करूंगी सिस्टर बिश्रा से, प्लीज अगर आप रूम में हैं तो अपना हैंड रेज कीजिए। सिस्टर बिश्रा अगर आप रूम में हैं तो अपना हैंड रेज कीजिए, इंशाल्लाह हमारा ग्रामर का सेशन है। चलिए, जज़ाकुमुल्लाहु खैरन कसीरा व अहसनुल जज़ा, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
السلام عليكم ورحمة الله وبركاته. كيف حالك آپ سب لوگ؟ أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي، ربنا زدنا علما، ربنا زدنا علما، رب يسر ولا تعسر وتمن بالخير. अल्हम्दुलिल्लाह मैं भी ठीक ठाक। ओके, लास्ट क्लास में हम लोगों ने हरूफ निदा शुरू किए हुए थे। इसमें हमने देखा था कि सबसे पहले अगर हमारे पास कोई नकिरा इस्म हो और उसके ऊपर हम या हर्फ निदा को ऐड करें, तो उसमें हमने सिर्फ तन्वीन ख़त्म करनी थी और बम्मा ऐड करनी थी। जैसे इब्राहिम को अगर हम देखें, इब्राहिम पे तो खैर तनवीन नहीं आ सकती, लेकिन अगर हम रजुलू को देखें तो रजुलू के लिए हमने क्या किया था कि या ऐड हुआ था, तो उसके ऊपर सिर्फ एक दम्मा रह गई थी, या रजुलू। फिर इसके बाद दूसरा हमारे पास ये था कि अगर या हर्फ निदा किसी मुअर्रफ पे लाम के ऊपर ऐड हो तो उससे क्या था कि उसको हमने मरफू कर देना था। और या भी या के साथ किस चीज़ की एडिशन होनी थी? अयुहा की, क्योंकि या जो है वो डायरेक्टली मुअर्रफ बिल नाम इसम के साथ उसको हम बोल नहीं सकते, तो इसलिए हम अयुहा इन दोनों के बीच में ऐड करते हैं, या और मुअर्रफ बिल नाम के बीच में अयुहा ऐड करते हैं, या अयुहल्लज़ीना, जैसे अल्लज़ीना मुअर्रफ बिल नाम से स्टार्ट हो रहा है तो उसके बीच में अयुहा आता है। इसी तरह अन्नबीयू के शुरू में हम अगर या ऐड करना चाहें तो हमें फिर अयुहा भी साथ में ऐड करना पड़ेगा, या अयुहन नबीयू। फिर थर्ड पॉइंट हमने देखा था कि या अगर किसी मुअर्रफ बिल नाम मुअन्नस इस्म के साथ हम ऐड करेंगे तो फिर हमने या और मुअन्नस मुअर्रफ बिल नाम इस्म के बीच में हमने अय्यतुहा ऐड करना था, जिसकी हमने कुरान मजीद से मिसालें देखी थी कि या अय्यतुहन नफ्सुल मुतमइन्ना और या अय्यतुहल ईरू। ये दो हम लोगों ने देखी थी कि मुअन्नस मुअर्रफ बिल नाम के साथ इस तरीके से हर्फ निदा आता है। इसके बाद जो हमारा जिस टॉपिक पे हमने एंड किया था वो क्या था कि हर्फ निदा और मुरकब इजाफी के साथ जब हर्फ निदा को हम ऐड करते हैं तो उसमें क्या क्या चेंजिंग्स होती हैं। तो उसमें जैसे जो हमारा मुदाफ है वो आम तौर पर अगर उसके ऊपर कोई भी इफ़ेक्ट नहीं आ रहा होता तो वो हालत रफ में होता है। तो अगर मुरकब इजाफी के शुरू में हर्फ निदा को हम ऐड कर देते हैं तो हमारा जो मुदाफ होता है वो हालत नसब में चला जाता है। जैसे रसूलुल्लाह हमारा मरतब इजाफी है और इसमें हमारा मुदाफ क्योंकि इसके ऊपर कोई इफ़ेक्ट नहीं आ रहा इसलिए ये हालत रफ में है, तो जब हम इसके शुरू में या ऐड करेंगे तो या रसूल अल्लाह हो जाएगा जो हमारा मुदौफ है वो हमारा हालत नसब में हो जाएगा। फिर इसी तरह हमने ये भी चीज़ देखी थी कि बार दफ़ा अगर हमें कोई मुरकबे इजाफी की ऐसी कंस्ट्रक्शन मिल रही हो जिसमें हमारा मुदौफ हालत नसब में हो लेकिन हमें उसके पीछे कोई इफ़ेक्ट वाली चीज़ ना नज़र आ रही हो जिसने मुदौफ के ऊपर इफ़ेक्ट डाला है और उसे हालत नसब में किया है, तो फिर हम वहाँ पर इस चीज़ को अंडरस्टैंड करते हैं कि यहाँ पे हर्फ निदा था जो हज़फ हो गया और जो हमारा मुदौफ है वो हालत नसब में चला गया। जैसे हम अक्सर दुआओं में देखते हैं कि हमें रब्बना की कंस्ट्रक्शन के साथ दुआ शुरू होती भी मिलती है, तो वहाँ पर क्या होता है कि बार बार एक जो या की रिपीटेशन है उसको ख़त्म करने के लिए रब्बना से जब हम दुआ शुरू करते हैं तो उसकी ट्रांसलेशन में यही होता है कि ए हमारे रब, यानी जो या है वो हज़फ हुआ हुआ होता है। ठीक, फिर हमारी जैसे जो याए मुतकल्लिम के साथ एक कंस्ट्रक्शन रब्बी की होती है उसके शुरू में जब हम हमारा या आ जाता है तो वो कैसे होगा, ये देखिए। जैसे इसमें हमारी जो मरकबे इज़ाफ़ी की कंस्ट्रक्शन है इसमें रब और याए मुतकल्लिम इन दोनों के साथ मिलके रब्बी मरकबे इज़ाफ़ी है, लेकिन जब इसके शुरू में या ऐड हो जाता है तो इसकी शक्ल बाज़ दफ़ा जो एंड वाली या है या मुतकल्लिम वो हज़फ हो जाती है और इसकी शक्ल आपको ऐसे लिखी हुई मिलती है कुरान मजीद में बाज़ जगहों पे या रब्बी, बा के नीचे सिर्फ एक कसरा होगी और ये कसरा शो कर रही है कि यहाँ पर, हाँ जी, सिर्फ कसरा होगी और ये कसरा शो कर रही है कि यहाँ पे या मुतकल्लिम थी जो कि हज़फ हो गई। तो क्योंकि आप देखें कि हमने ये चीज़ देखी है ना कि अगर हमारे पास या के बाद मुफ़रद इस्म आ रहा है तो वो हालत रफ में होगा, तो यहाँ पे हम या के बाद रब हमें मुफ़रद इस्म मिल रहा है लेकिन ये हालत जर में है और क्योंकि इसके साथ में याए मुतकल्लिम थी और याए मुतकल्लिम का इफेक्ट ये होता है कि वो अपने से जो पिछले वाला इस्म होता है उससे उसकी डिमांड होती है कि वो हालत जर में जाए, तो रब का जो वर्ड है वो इसकी ये डिमांड पूरी कर देता है, तो इसलिए जो रब के नीचे ज़ेर है वो हमें ये बता रही होती है कि यहाँ पे याए मुतकल्लिम थी जो कि हज़फ हो गई। तो यहाँ पे भी या रब्बी ए मेरे रब, ये जो मेरे का तर्जुमा आ रहा है वो इसी वजह से आ रहा है कि यहाँ पे याए मुतकल्लिम थी और वो हज़फ हो गई। और इसमें हमें कुरान मजीद की जो एक आयत मिलती है वो क्या है कि या रब्बी इन्ना कौमी तखज़ू हाज़ल क़ुरआन महजूरा, कि ऐ मेरी कौम, यहाँ पे जब इस की हम ट्रांसलेशन देखते हैं तो वहाँ पे क्या होता है कि ऐ मेरे रब बेशक मेरी कौम ने इस कुरान मजीद को छोड़ दिया था, तो यहाँ पर जो मेरे का तर्जुमा है वो रब के नीचे जो ज़ेर है वो कर रही है। ठीक है, अब बाज़ दफ़ा क्या होता है कि इसी कंस्ट्रक्शन की बात हो रही है या रब्बी की, तो इसमें या मुतकल्लिम भी हज़फ हो जाती है और शुरू का जो हर्फ निदा है वो भी हज़फ हो जाता है और हमें जो कंस्ट्रक्शन मिलती है वो सिर्फ ये मिलती है रब्बी। इस कंस्ट्रक्शन में अब हम लोगों को अंडरस्टूड है कि यहाँ पे हर्फ निदा भी था शुरू में जो हज़फ हो गया और या मुतकल्लिम भी थी रब के साथ जो कि हज़फ हो गई है। तो जैसे अभी मैंने जो क्लास के शुरू में दुआ पढ़ी रब्बी यस्सिर वला तुअस्सिर वतम्मिम बिलखैर, तो यहाँ पे आप देखिए रब्बी सिर्फ एक कसरा है बा के नीचे, लेकिन हम अगर इसको तर्जुमा करेंगे तो इसका क्या तर्जुमा होगा कि ए मेरे रब, यहाँ पे या भी हज़फ है और याए मुतकल्लिम भी हज़फ है। और इसी तरह अगर हम कुरान मजीद में देखें तो वालिदैन के लिए दुआ है रब्बिरहमहुमा कमा रब्बयानी सगीरा, तो वहाँ पे भी हमें रब्बी की यही कंस्ट्रक्शन मिलती है, या हर्फ निदा भी हज़फ होता है और याए मुतकल्लिम भी हज़फ होती है। इसी तरह रब्बी ज़िदनी इल्मा, इसमें भी ए मेरे रब मेरे इल्म में इजाफा कर इजाफा फरमाए, तो इसमें भी हम लोग यही देखते हैं कि या भी हज़फ है और याए मुतकल्लिम भी हज़फ है। ठीक है, ये अब हमारी मुरकबे इजाफी की जो डिफरेंट इफेक्ट्स आ रहे हैं हर्फ निदा की एडिशन से, ये सारे वो चल रहे हैं। तो इसमें फिर एक और आगे इफेक्ट इसका ये आता है, बल्कि ये इसको अभी हमने डिस्कस भी किया है, जैसे रब्बी के साथ जो गैर मुतकल्लम है वो हज़फ हो गया, तो इसी तरह आप लोगों को ये कंस्ट्रक्शन भी कुरान मजीद में मिलती है, जैसे कौमी है तो इसमें आपको गैर मुतकल्लम इसके साथ मिलेगी कौमी के साथ। फिर बाज़ दफ़ा आपको क्या मिलेगा, या कौमी यानी गैर मुतकल्लम के साथ भी हो सकती है और गैर मुतकल्लम के बगैर भी, या कौमी। अब यहाँ पे जो लास्ट मैंने वर्ड लिखा है इसमें आप देखें गैर मुतकल्लम हज़फ़ है, लेकिन ये जो मीम के कसरा है वो हमें बता रही है कि ये जो है यहाँ पर गैर मुतकल्लम थी जो कि हज़फ़ होगी, बिल्कुल सेम वैसे ही जैसे हमने रब्बी को भी डिस्कस किया। तो इस तरीके से ये रब के साथ भी है, और जैसे कौमी की मैंने एग्जांपल दी है उसके साथ भी इस तरह से आपको मिल सकता है। हो सकता है कोई और लफ्ज़ भी हो जिसके साथ यार मुतकल्लम किसी के साथ भी आके इस तरह की कंस्ट्रक्शन बना सकती है, सिर्फ रब के साथ स्पेसिफिक नहीं है। ट्रांसलेशन सेम नहीं होगी, हाँ जैसे या रब्बी की भी ट्रांसलेशन ए मेरे रबी होगा और रब्बी की भी ट्रांसलेशन ए मेरे रबी होगा, हाँ ट्रांसलेशन सेम होगी, लेकिन इसमें यह है कि हज़फ़ हो जाते हैं बाज़ दफ़ा हर्फ निदा और यानी तक में। ठीक है, इसी तरह हम लोगों को एक कुरान मजीद में और एग्जांपल भी मिलती है, ये हर दफ़ा हज़फ़ नहीं होते, हर्फ निदा और गैर मुतकल्लम हर दफ़ा हज़फ़ नहीं होते, लेकिन बाज़ दफ़ा हज़फ़ भी होते हैं, तो हम लोगों को जो एराब जो हरकात हैं वो शो करती हैं कि फिर यहाँ पर किस टाइप की चेंजिंग हुई है। अब जैसे एक कंस्ट्रक्शन हमारे पास कुरान मजीद ही की है, उख्तु हारून, अब यहाँ पे देखें हारून में हमने जब इराब पढ़ा था तब हमने देखा था कि जो हारून इस्म है वो हमारा मुनसरिफ है, यानी वो हालत जर में कसरा को कबूल नहीं करता, तो यहाँ पर ये जो हमारी मुरकबे इजाफी की कंस्ट्रक्शन है इसमें हम उख्त हारून ना करेंगे, उख्त हारूनी नहीं करेंगे, क्योंकि हारून जो है वो हालत जर में कसरा को कबूल नहीं करता, फतहा के साथ है, लेकिन इसकी फतहा के साथ ही यहाँ पर उक्त हारून में जो हारून की हालत है वो हम हालत जर ही कहेंगे, और दो फतहा के साथ हमें मिल रहा है लेकिन हम इसको हालत जर ही कहेंगे क्योंकि ये मुदाफ़ इलैह की कंस्ट्रक्शन में यहाँ पर आ रहा है। तो इस पे जब हम या का ऐड करेंगे या इस मरतबे इजाफे की कंस्ट्रक्शन के साथ, तो या उक्त हारून हारूना हो जाएगा, ये कि उक्त जो है वो मुदाफ होने की वजह से जब उसके शुरू में या ऐड होगा तो वो हालत नसब में चली जाएगी। अब इसमें बाज़ दफ़ा हमें अल्लाह ताला के नाम के साथ जब हमें हर्फ निदा मिलता है तो समटाइम्स क्या होता है कि आखिर में हमें मीम तशदीद वाला भी मिलता है, तो ये भी एक अल्लाह ताला को पुकारने का एक स्टाइल है, या अल्लाह या अल्लाहु या अल्लाहुम्मा, यानी जो मीम तशदीद वाला है वो भी हर्फ निदा ही की तरह का एक स्टाइल है बस अरबी का। तो आप इसमें देखें कि अल्लाहुम्मा ए मेरे रब, हम इसमें भी ए का एक तर्जुमा कर रहे होते हैं, तो ये जो मीम तशदीद वाला है ये हर्फ निदा के तौर पर इस्तेमाल होता है और ये स्पेसिफिकली अल्लाह ताला के नाम के साथ होता है, या अल्लाहू की कंस्ट्रक्शन भी होती है जो हर्फ निदा के साथ आपको मुफ़रद इस्म में हालत रफ में अल्लाह का नाम मिल रहा है, तो इसी तरह अल्लाहुम्मा भी एक निदा की कंस्ट्रक्शन है। ठीक है, जैसे इसमें हमें एक दुआ मिलती है जो नमाज के बाद पढ़ी जाती है, अल्लाहुम्मा ला मानिअ लिमा अतैता वला मुतिया लिमा मनअता वला यनफ़ऊ ज़ल जद्दी मिनकल जद्द। अब यहाँ पे आप देखें कि अल्लाहुम्मा की कंस्ट्रक्शन से ये दुआ शुरू हो रही है और इसमें हमें लाए नफी जिन्स मिल रहा है, जो हमने कुछ दिन पहले, कुछ क्लासेस पहले हमने जिसको डिस्कस किया था कि जब ला इसम के बाद हमें नकिरा और फतहा कंस्ट्रक्शन यानी हालत नसब में हमें जब कोई इसम मिलता है तो वो पूरी जिन्स की नफी कर देता है, यानी ला मानिया कोई भी मना करने वाला नहीं है, इंसानों में से, जिन्नों में से, या किसी और मखलूक में से, यानी पूरी एक जो मना करने वाली जिन्स है उसकी नफी हो रही है, ला मानिया बिना आकल, यानी कोई भी मना करने वाला नहीं है जब अल्लाह ताला की जात आ जाए आपको कुछ देने के ऊपर। वला मौतिया लिमा मनाता, अब यहाँ पे देखें ला मौतिया कोई देने वाला नहीं है, ये कंस्ट्रक्शन भी ला नफी जेंस के साथ आ रही है, वला यंसार दर्जर भी मिन कर। यहाँ पे हमारा जो मुरकब इजाफी का सॉरी जो हर्फ निदा का टॉपिक है ये कंप्लीट हो गया, अब हम लोग एक नया टॉपिक शुरू करेंगे। इससे पहले हम अगर कोई सवाल है, कोई समझ नहीं आई चीज़ तो पूछ ले, नहीं तो फिर आप लोग सूरह हूद ओपन करें, उसमें से हम कुछ मिसालें हैं जो इसकी देख लेते हैं, क्योंकि असल मकसद हमारा ग्रामर को पढ़ने का यही है कि हम पहले एक रूल को अच्छे तरीके के साथ समझें और उसके बाद हम इस काबिल हों कि हम थोड़ा सा कुरान मजीद में से देख सकें कि ये तर्जुमों के अंदर किस तरह की चेंजिंग ला रहा है, क्योंकि कुरान को समझने के लिए हम ग्रामर पढ़ रहे हैं, तो इसलिए ये चीज़ हमारी सबसे इम्पोर्टेंट है। सूरह हूद आप ओपन कर लें, जो कि है 12 पारा में। या बुनैया की कंस्ट्रक्शन के बारे में पूछा है, इसमें असल में ये मुरकबे इजाफी है, या बुनैया यानी मेरे बेटे, तो ऐ मेरे बेटे, आप मुझे अगर इसको आया नंबर बता दें और सूरत बता दें तो मैं आपको नेक्स्ट क्लास में इसको ज़्यादा डिफाइन कर सकती हूँ, वरना मुझे जो सिर्फ देख के लग रहा है सूरह हूद 12 पारा में है, ठीक है, जो मुझे देख के लग रहा है इस सूरत के लिए वो या बुनैया के लिए ये मुरकबे इजाफी के शुरू में आया है और ये एक स्टाइल है, तो लेकिन भारत मैं इसको ज़्यादा कंफर्म करके फिर इंशाल्लाह आपको नेक्स्ट क्लास में। ओके, ये सूरह यूसुफ में है, मैं इंशाल्लाह इसको आपको बता दूंगी। अब हम सूरह हूद की तरफ जाते हैं, आप लोग 28 आया ये बिल्कुल शुरू में देखें। قال يا قوم أرأيتم أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال يا قوم أرأيتم إن كنت على بينة। अब यहाँ पे आप देखें या कौमी, ये वही कंस्ट्रक्शन है जो अभी मैंने आपको बताया कि इससे हर्फ निदा है लेकिन या मुतकल्लम महजूफ है, तो हम यहाँ पे क्या कहेंगे कि ए मेरी कौम, जो तर्जुमा होगा उसके ए मेरी कौम होगा। फिर इसी तरह नेक्स्ट आया के शुरू में 29 व या कौमी, फिर 30th आया के शुरू में भी व या कौमी आपको यही कंस्ट्रक्शन मिलेगी कि जो हर्फ निदा है वो मुरकबे इजाफी कंस्ट्रक्शन के साथ में जुड़ के आया हुआ है। अब आप देखें 32 आया के शुरू में आप देखें कौलू या नू तो कद जा, तो यहाँ पे आपको जो कंस्ट्रक्शन मिल रही है वो हर्फ निदा मुफरद इसम के साथ है, और मुफरद इसम में हमने क्या चीज़ देखी थी कि जो मुनादा होगा वो हालत रफ में होगा। इसके बाद आप देखें आयत नंबर 44, 44 में आपको दोबारा से एक मुफ्रद इस्म के साथ एक कंस्ट्रक्शन मिल रही है, वकील या अबू बुलाई। तो यहाँ पे आप देखें या अबू हर्फ निदा और उसके बाद जो मुफ्रद इस्म हमें मिल रहा है वो मुअर्रफ बिल हालत रफ में है। इसके बाद 46 आया में अगेन आपको मुफ्रद इस्म के साथ या की कंस्ट्रक्शन मिल रही है, कौल या नूतु। फिर इस सूरत में आपको या कौमी की कंस्ट्रक्शन बहुत ज़्यादा रिपीट होती हुई मिलेगी। और इसी तरह फिर आप देखें 53 में कौलू या हूदू, यहाँ पे भी 46, हाँ जी 46 में या नूतु की कंस्ट्रक्शन है, 53 में याहूद की कंस्ट्रक्शन है। फिर 62 आया में आप देखें कौलू या सोलीतु, यहाँ पे भी आपको एक कंस्ट्रक्शन मिल गई है या के साथ। तो अब आप लोग अपना होमवर्क नोट कर लें। कि आप लोगों ने या हर्फ निदा के साथ 5 एग्जाम्पल्स देखनी है कुरान मजीद से, क्योंकि हमने देखा है ना कि अगर हम या हर्फ के साथ हम लोगों को बाज जो भी मुनादा मिलता है वो मुअर्रफ बिल नाम नहीं होता, मारिफा हो सकता है लेकिन मुअर्रफ बिल नाम नहीं होता। जैसे अभी हमने अंबिया के नामों की जो एग्जाम्पल देखी वो तमाम जो नेम्स थे वो इस्म मारिफा के अंडर आ रहे थे लेकिन वो मुअर्रफ बिल नाम नहीं थे, तो वो या कंस्ट्रक्शन के साथ थे। तो आपने 5 एग्जाम्पल्स जो हैं वो या के साथ देखनी है, 5 एग्जाम्पल्स या अयुहा के साथ देखनी है। और ये जो अयतुहा वाली कंस्ट्रक्शन है ये हो सकता है आप लोगों को ना मिले बहुत ज़्यादा, तो इसको हम छोड़ देते हैं। और मुरकब इजाफी के साथ 5 एग्जाम्पल्स आपने देखनी है, तो आपकी टोटल 15 एग्जाम्पल्स हो गई हैं, 5 या के साथ, 5 या अयुहा के साथ, और 5 एग्जाम्पल्स आपने मुरकबे इजाफी कंस्ट्रक्शन की देखनी है। ये जो शुरू में फर्स्ट नंबर पे आपने या देखना है वो मुफ्रद इस्म के साथ है, ठीक है। जिस तरीके से हम लोगों ने इसको कवर अप किया है 4 पॉइंट्स में, तो सबसे पहले पॉइंट में हमने मुफ्रद इस्म के साथ या को देखा है, फिर हमने मुअर्रफ बिल लाम के साथ या अयुहा की कंस्ट्रक्शन देखी है, और उसके बाद फिर मुरकबे इजाफी के साथ आपने देखना है हर्फ निदा को। अब हम चलते हैं नेक्स्ट अपने टॉपिक के ऊपर, जो कि जुमला इस्मिया को सवालिया बनाना। यानी अब जैसे हमारा जुमला इस्मिया से रिलेटेड लास्ट टॉपिक था वो नेगेटिव सेंटेंस थे, तो अब हमारे इंटरोगेटिव आ गए। इसमें हमारे पास सबसे पहले हुरूफ़ इस्तफ़हाम है, इस्तफ़हाम होता है क्वेश्चन करने के लिए। तो सबसे पहले हमारे पास हुरूफ़ हैं जिससे हम कोई भी क्वेश्चन करते हैं किसी से, तो इसमें हमारे पास 2 हुरूफ़ हैं, आ और हल। और इन दोनों का जो मीनिंग है वो सेम है, क्या क्या के मीनिंग में होते हैं। जैसे आप देखें हमारे पास एक कंस्ट्रक्शन है जुमला इस्मिया की ज़ैदुन सालिहुन, कि जो ज़ैद है वो सालिह है। तो अगर इसके शुरू में हम आ लगा दें अज़ैदुन सालिहुन, क्या ज़ैद सालिह है। और फिर आप देखें कि जैसे पहले जो हम लोग सारी देखते रहे जैसे हुरूफ मुशब्बा बिल फेल को देखा या हमने जो नेगेटिव सेंटेंसेस में देखा, तो जुमले के ऊपर कोई ना कोई इफेक्ट हो रहा था, कभी मुब्तदा पे इफेक्ट होता था, कभी खबर पे होता था। लेकिन हुरूफ इस्तफहाम की एडिशन आ और हल के साथ जुमला इस्मिया के ऊपर कोई फ़र्क नहीं पड़ा। यानी वो अगर हालत रफ में है तो वो हालत रफ में है, और उसकी यानी आ और हल की वजह से उसके एराब में कोई चेंजिंग नहीं आई। अज़ैदुन सॉलिहुन, इसमें जो मुब्तदा और खबर दोनों वो हालत रफ में ही है। और इसी तरह अगर हम इसी सेंटेंस के शुरू में हल ऐड कर दें, हल ज़ैदुन सॉलिहुन, तो क्या ज़ैद सॉलिह है? ये इसका यानी क्वेश्चन बन जाएगा। अब असल में आपने इन हुरूफ को याद करके इनका मीनिंग याद करना है, क्योंकि कुरान मजीद में जब भी कहीं आ या हल आए तो आपको पता हो कि ये दोनों क्वेश्चन के लिए आ रहे हैं और इनका मतलब क्या है। तो हमारे पास जो हुरूफ इस्तेफ़ाम हैं वो यही दो हैं, आ और हल। इसके बाद हमारे पास अस्माए इस्तेफ़ाम हैं। इनका जुमला इस्मिया के ऊपर कोई इफेक्ट नहीं हो रहा, यानी ये एराब में कोई चेंजिंग नहीं डाले। मुब्तदा और खबर की एराबी हालत सेम है, हालत रफ है, उसमें ये कोई चेंजिंग नहीं लेके आ रहे। ठीक है, इसी तरह जैसे अस्माए इस्तेफाम है, अभी जो हमने दो देखे वो हुरूफ थे, हुरूफ इस्तेफाम आ और हल। अब हम अस्माए इस्तेफाम की तरफ आते हैं। इसमें सबसे पहला जो हमारे पास इस्म है, अस्माए इस्तेफाम में जो सबसे पहला इस्म इस्तेफाम है वो माँ है। माँ का मतलब होता है क्या। ठीक है, अब आप देखें कि कुरान मजीद में हर माँ जो है वो क्या के मीनिंग में नहीं आएगा, और ये आपको कैसे पता चलेगा कि ये माँ क्या की मीनिंग में है और ये माँ क्या की मीनिंग में नहीं है। ये आपको जो एक पूरे सेंटेंस की सेंस होती है वही बताएगी। और आहिस्ता आहिस्ता जैसे इंसान एक चीज़ को पढ़ता जाता है फिर समझता जाता है, तो उसके सामने बहुत सारी चीज़ें यानी इल्म का जो इजाफा है वो आपके अंदर इन सारी चीज़ों की क्लैरिटी लेके आता है। जैसे जब हमने शुरू किया था तो एक ही कंस्ट्रक्शन थी जो हमारी हालत नसब भी थी, हालत जर भी थी, लेकिन अब हम थोड़े थोड़े इस चीज़ को पहचानने के काबिल हो गए हैं कि कौन सी जगह के ऊपर हालत नसब इस्तेमाल हो रही है और कौन सी जगह के ऊपर हालत जर में आ रही है। तो आगे आगे हर चीज़ ज़्यादा क्लियर होगी। तो इसी तरह ये जो माँ है ये भी आपको आहिस्ता आहिस्ता पता चलेगा, क्योंकि हर माँ कुरान मजीद में जो आ रहा है वो क्वेश्चन मार्क के लिए नहीं है, क्या के लिए नहीं है। कुछ माँ नहीं के लिए होंगे, कुछ इसम मौसूल होंगे, जैसे इस अस्माए इस्तेफाम के बाद जो हम नेक्स्ट टॉपिक पढ़ेंगे वो इंशाल्लाह अस्माए मौसूला होंगे। तो माँ जो है वो इसम मौसूल के तौर पे भी इस्तेमाल होता है। ठीक है, अब इसमें हम मिसाल देख लेते हैं कि हाजा के शुरू में जब हम माँ ऐड करेंगे तो माँ हाजा ये क्या है, यानी आप किसी चीज़ की तरफ इशारा करके कहें कि माँ हाजा ये क्या है, तो इस तरह का सवाल हो सकता है। या जैसे एक बहुत कॉमन है मसमुका, तो इसमें भी जो हमारे पास शुरू में आ रहा है वो माँ है। अब ये जो अलिफ है माँ के बाद का अलिफ, वो इस वजह से नहीं प्रोनाउंस हो रहा क्योंकि नेक्स्ट जो वर्ड है वो एक सुकून के साथ स्टार्ट हो रहा है, तो इस वजह से हमारी जो अलिफ है वो हाँ वो उसको प्रोनाउंस नहीं कर सकते मस्मू का। अब हम अगर कुरान मजीद में देखें तो हमें कंस्ट्रक्शन मिलती है माजा युल्फिकून, सूरतुल बकरा में ही आती है, कुलिल अक्फ कह दीजिए कि जो भी ज्यादा ज़रूरत है, माजा युल्फिकून यानी क्या कुछ खर्च करें। तो यहाँ पे जो माँ है वो क्वेश्चन के लिए इस्तेमाल हो रहा है, क्या के मीनिंग में इस्तेमाल हो रहा है। कुलिल अक्फ कह दीजिए जो भी ज्यादा ज़रूरत है वो खर्च कर दीजिए। तो सबसे पहला हमारा इस्म इस्तेफाम माँ का, फिर उसके बाद मन, मन है कौन, वो जैसे जो हमारे कब्र में सवाल होते हैं हर इंसान से जो सवाल किए जाते हैं उसमें जो सवाल है मन रब्बू का, उसमें हमारी ये कंस्ट्रक्शन इस्तेमाल हो रही है मन की, कि इस्म इस्तेफाम के साथ आपको रब्बू का की जो कंस्ट्रक्शन है वो मिल रही है مرکبے اضافی کی. من ربک، تمہارا رب کون ہے؟ پھر اسی طرح ما دینو کا یہ بھی سوال کیا جائے گا قبر میں. تو یہاں پہ ہمارا جو پہلا اسم استفہام ہے اس کے ساتھ مرکب اضافی ہے ما دینو کا، کہ تمہارا دین کیا ہے. اور یہ جو من کی کنسٹرکشن ہے یہ ہمیں آیت الکرسی میں بھی ملتی ہے کہ من ذا الذی یشفع عندہ الا باذنہ، کہ کون وہ ذات ہے جو شفاعت کرے اللہ تعالیٰ کے سامنے مگر یہ کہ اس کی اجازت کے ساتھ. یعنی اللہ تعالیٰ کے سامنے کوئی بھی انسان، کوئی بھی فرشتہ شفاعت کرنے کا اہل نہیں ہوگا جب تک کہ اللہ تعالیٰ اس کو اس چیز کی اجازت نہ دے. من آپ کہیں گے نا کہ کسی انسان کے لیے، سوری انسان کے لیے لازمی نہیں ہے، یعنی کون ہے. اور ماں جو ہے وہ کیا کے میننگ میں آ رہا ہے، تھوڑا سا ان دونوں میں ڈفرینس ہے. جیسے وٹ اور ہو میں ہے تو ماں جو ہے وہ وٹ کے میننگ دیتا ہے اور من جو ہے وہ ہو، کون. جیسے آپ اگر اسی جو قبر میں جو دو سوال ہیں انہیں کے اوپر غور کریں کہ من رب کا، کہ تمہارا رب کون ہے، اور ماں دینو کا، تمہارا دین کیا ہے. تو یہ دونوں لفظوں کے ڈفرینس ہیں کہ کون کے لیے ہم من یوز کریں گے اور کیا کے لیے جب ہمیں سوال کرنا ہوگا تو ہم ماں کا اسم استعمال کریں گے. اس کے بعد ہمارا جو تھرڈ آ رہا ہے اسم، وہ کیسا ہے. کیسا، کیسا، کیفا حال کا. یہ بھی ہمارے پاس جو کیفا ہے اسم استفہام وہ مرکب اضافی کے ساتھ میں آیا ہے. کیفا حال کا، تمہارا کیا حال ہے. اور یہ جو کیفا ہے وہ کیسا کے میننگ میں آتا ہے. تو یہاں پہ جیسے آپ ایک سینٹنس کا جو مفہوم ہے وہ پورا کرنے کے لیے آپ کہتے ہیں تمہارا کیا حال ہے، ورنہ کیفا کیسا ہے، حالو کا تمہارا حال. اگر آپ ورڈ ٹو ورڈ ٹرانسلیشن کریں گے تو وہ پھر کیفا جو ہے وہ کیسا ہی کے میننگ میں آئے گا. ٹھیک ہے. اس کے بعد ہمارا فورتھ ون ہے وہ اینا ہے. اینا کہاں کے میننگ میں ہوتا ہے. جیسے اینا انت، تم کہاں ہو، یا اینا اخو کا، تمہارا بھائی کہاں ہے. تو یہ جو اینا ہے وہ کہاں کے میننگ میں ہوتا ہے. پھر اس میں ہمیں سورۃ القیامہ میں اس کی ایک کنسٹرکشن ملتی ہے این المفر، کہ کہاں ہے چھپنے کی جگہ یا بھاگنے کی جگہ. فلا لا وزر، کہ آج کوئی بھی چھپنے کی جگہ نہیں ہے. تو یہاں پہ جو اینا ہے وہ اسم استفہام والا استعمال ہوا ہے. اس کے بعد ہمارے پاس متا اور ایانا. کہاں کے میننگ میں آتا ہے متا اور ایانا، دونوں جو ہیں وہ کہاں کے میننگ میں آتے ہیں. جیسے یسألو ایان یوم القیامہ، یہاں پہ قرآن مجید میں یہ آیت آتی ہے یسألو ایان یوم القیامہ، کہ پوچھیں گے کہ کہاں پہ ہے قیامت کا دن، یا متا نصر اللہ، اللہ کی مدد کہاں ہے. تو یہاں پہ ہم لوگوں کو متا اور ایانا ان دونوں کے میننگ پتہ چلتے ہیں. اسی طرح ہمارے پاس جو نیکسٹ اسم ہے وہ انا ہے. اور انا جو ہے وہ کہاں سے اور کیوں کر کے میننگ دیتے ہیں. پہلے میں آپ کو یہ ورڈ لکھ کے دکھاتی ہوں. اس کے آخر میں آپ کو یا الف مقصورہ ملتا ہے انا. اب اس جو آخر میں جو چھوٹی یہ ہے اس کے نیچے آپ ڈاٹس نہیں ڈالیں گے. یہ چھوٹی یہ نہیں ہے بلکہ یہ الف مقصورہ ہے، جیسے موسیٰ عیسیٰ کے ساتھ ہی ہوتا ہے. اسی طرح یہ انا ہے، کہاں سے کیوں کر کے میننگ میں ہے. جیسے حضرت مریم علیہ السلام سے جب حضرت زکریا نے کوشچن کیا تھا کہ انا لکھا جا، کہ कहाँ से तुम्हारे पास ये सब कुछ आया है, यानी जो भी उनके पास फल फ्रूट वगैरह पड़े हुए थे, तो उनके बारे में जब हजरत अखरिया ने उनसे सवाल किया तो वहाँ पर ये वाला लफ्ज इस्तेमाल किया था, इसम अन्ना लिहाजा। और इसी तरह कुरान मजीद में एक और जगह पे अन्ना का इस्तेमाल होता है कि अन्ना लहुल ज़िक्रा, कि कहाँ से आई थी उनके पास नसीहत, उनके लिए नसीहत। फिर इसके बाद हमारे पास अयू या अयुन, यानी ये हमारे पास तनवीन के साथ भी आ सकती है, अयुन कंस्ट्रक्शन है। अब इस वाली या के नीचे आप दो डॉट्स डालेंगे क्योंकि ये या है अयुन। जैसे हमें हदीस में मिलता है कि अय्युल अमल अफ़ज़ल, कि कौन सा अमल अफजल है। अब यहाँ पर आप देखें कि बाकी जो आप लोगों को कंस्ट्रक्शन, बाकी जो ऊपर अस्मा डिस्कस हुए हैं, अन्ना मता अय्यान, उन्होंने आगे कोई कंस्ट्रक्शन नहीं बनाई या किसी के ऊपर इफेक्ट नहीं किया, लेकिन अय्यु जो है ये मुदाफ की सूरत में आता है। जैसे अय्युल अमली, आप यहाँ पर देखेंगे जो अल्लामल है वो हालत जर में है मुदाफ इलैह की वजह से, अय्युल अमली अफ़ल, यानी अय्युल अमल आपको मिल रहा है मुदाफ मुदाफ इलैह के साथ। तो यहाँ पर पूछा जा रहा है कि कौन सा अमल अफ़ल है, तो अय्यु कौन सा के मीनिंग में आ रहा है। और इसी तरह कुरान मजीद में आता है बी अय्यि आला रब्बिकुमा तुकज्जिबान। अब यहाँ पे आप देखें कि बी हर्फ जर और अई कसरा के साथ है, हालत जर में है, क्यों? क्योंकि वो जो हर्फ जर है उसके इफेक्ट की वजह से वो हालत जर में है। और आला ई क्यों हालत जर में? क्योंकि वो मुदाफ में है अयू की वजह से, अयू मुदाफ की सूरत में है और आला ई मुदाफ इलेह की सूरत में। और फिर रब्बी कुमा, अब यहाँ पे देखें आला जो है वो मुदाफ भी है और मुदाफ इले भी है, क्योंकि रब्बी जो है वो फिर हमारे पास मुदाफ इले आ रहा है, और रब्बी का जो मुदाफ है वो कौन सा है? वो आला है। और फिर रब्बी मुदाफ भी है, और रब्बी किसका मुदाफ है? कुमा का। तो ये जो कंस्ट्रक्शन है इसमें आपको भी अई मुरकब जारी है, फिर अय्यि आला रब्बी कुमा, ये पूरी जो कंस्ट्रक्शन है ये मुरकब इजाफी कंस्ट्रक्शन है आपके पास। ठीक, इसके बाद हमारे पास जो इसम है वो कम है, कम कितना के मीनिंग में आता है? एक आखिर में आप नोट लिख लें कि जो तमाम अस्माए इस्तेफहाम है वो तमाम के तमाम मबनी है, कैफा अईना मता अय्यान अन्ना, कि तमाम जो अस्मा है ये मबनी है सिवाय अय्युन के, क्योंकि अय्युन आपने देखा है कि आपको तनवीन के साथ मिलता है तो ये मबनी नहीं है। और ये फिर आप देखें कि मबनी नहीं है और इसके ऊपर इराबी हालत की वजह से ये हालत रफ में दम्मा कबूल करता है, हालत जर में कसरा कबूल करता है, हालत फतह में हालत नसब में फतह कबूल करता है। तो ये तीनों हालतों में फतह कसरा और दम्मा कबूल करके आता है। तो जिस तरह आपने कसरा की एग्जांपल में आपने देखा भी अई आला ई, जहाँ पे अई जो है वो हालत जर में इसने कसरा कबूल किया, तो ये जो एक हमारे पास इसम है तमाम अस्माए इस्तेफाम में ये मबनी नहीं है, बाकी तमाम जितने हमने पढ़े हैं वो तमाम अस्मा मबनी है। इसके बाद कम के बारे में एक और बात आप नोट कर लें कि जो कम है वो क्वेश्चन के लिए भी आता है और वो इन्फॉर्म करने के लिए भी आता है। हाँ जी, अय्यू के अलावा बाकी तमाम जो अस्मा है वो मबनी है। ठीक, जो कम है जो सबसे आखिर में हमने पढ़ा कितना, हाउ मच के मीनिंग में जो आ रहा है वो क्वेश्चन के लिए भी आता है और वो खबर देने के लिए भी आता है। अब फिर यहाँ पे वही चीज़ है कि यहाँ पे कम खबरिया है, इन्फॉर्म करने के लिए आ रहा है या क्वेश्चन के लिए आ रहा है, वो आपको कैसे पता चलेगा? वो आपको जुमले के यानी जुमले की जो हैसियत होगी वो आपको बताएगी। जैसे एक सवाल है जो आप कहते हैं कि तुम्हारे पास कितनी किताबें हैं, तो अब यहाँ पे हम अगर इसमें कम के साथ इस सेंटेंस को बनाएं तो कम किताबन इंदक, तो यहाँ पर हम क्या कहेंगे कि तुम्हारे पास कितनी किताबें हैं। हम यानी अगले बंदे से क्वेश्चन कर रहे हैं कि तुम्हारे पास कितनी किताबें हैं, आगे से वो कहे 10 हैं, 20 हैं, 30 हैं, यानी वो एक नंबर बताएगा कि मेरे पास इतनी किताबें हैं। फिर आप किसी के घर जाते हैं, वहाँ लाइब्रेरी देखते हैं, उसने बनाई हुई है, तो आप उससे कहते हैं कि तुम्हारे पास कितनी किताबें हैं। अब ये एक ही सेंटेंस है, तुम्हारे पास कितनी किताबें हैं, लेकिन आप एक जगह के ऊपर जब आपने किताबें देखी तो आपने वहां पर जो एक्सप्रेशन यूज किया वो आपने कहा कि तुम्हारे पास, तो यानी आपका मतलब ये था कहने का कि तुम्हारे पास बहुत ज्यादा किताबें हैं, लेकिन आपने क्या कहा, तुम्हारे पास कितनी किताबें। तो यहाँ पे जो आप कम इस्तेमाल करेंगे यानी कम किताबें तक, तो यहाँ पे क्या होगा कि ये इन्फॉर्म करने के लिए है। लेकिन अब इसमें डिफरेंस पता करने के लिए हमें जो मुक्तदा है यानी इस्मो कम कहना चाहिए हमें, क्योंकि जैसे हुरूफ मुशब्बा बिल फेल में हमने देखा था कि जुमला इस्मिया को ऑन कर लेते हैं, इन्ना अन्ना का अन्ना, तो इसी तरीके से ये जो अस्माए इस्तेथाम है ये भी मुक्तदा और खबर को ऑन कर लेते हैं। तो जैसे हम अगर देखेंगे कि कम किताबन इंदक, इसमें जो हमारे पास इस्मो कम है वो वाहिद होगा, नखेरा और हालत नसब में होगा। ये चीज़ आप नोट कर लें कि कम इस्तेथाम के लिए जब आएगा, कम क्वेश्चन के लिए जब आ रहा है, तो उसका जो हमारे पास इस्मो कम होगा वो वाहिद, नखेरा और हालत नसब में होगा। हाँ जी, सरप्राइज के लिए भी, और यानी ये वो एक इंफॉर्मेशन को आप कह रहे हैं ना, आप उसको कम खबरिया कह रहे हैं, ये आप सरप्राइज के साथ ना याद करें, आप इसको खबरिया ही लिखें। यानी एक जगह के ऊपर आप कम इस क्वेश्चन के लिए यूज करें, और क्योंकि जो टर्म है हम उसी के साथ हम उस चीज़ को मंसूब रखें तो ज़्यादा बेहतर है कि एक कम जो है वो आपके पास इस्तेहाम कम इस्तेहामिया है और दूसरा कम आपके पास खबरिया है। ठीक है, यहाँ पे जैसे मैंने आपको बताया कि जो कम इस्तेहाम वाला है उसमें जो आपके पास इस्मो कम है वो वाहिद, नकिरा और हालत नसब में है, और जो खबरिया है उसमें फिर आपकी जो इस्मो कम है वो हालत जर में होगी कसरा तनवीन के साथ, और वो वाहिद भी हो सकती है और वो जमा भी हो सकती है, यानी ये आपकी अपनी चॉइस है। तो अगर आप कम इस्तेहामिया इस्तेमाल करें तो सेंटेंस ऐसे होगा कि कम किताबन इंदक, यानी जो किताबन है वो वाहिद है, नखिरा है और हालत नसब में है। और जब आप कम खबरिया को यूज करेंगे तो आप कहेंगे कि कम किताबिन इंदक, किताबिन जो है उसकी कसरा तनवीन है, हालत नसब में नहीं है, तो ये चीज़ आपको बता रही है कि ये खबरिया है। और दूसरी बात ये कि आप वाहिद के अलावा जमा को भी इस्तेमाल कर सकते हैं, कम कुतुबिन इंदक, यहाँ पे आप जमा की कंस्ट्रक्शन को भी इस्तेमाल कर सकते हैं। ठीक है, ये चीज़ें सिर्फ आप याद कर लें, इनको माइंड में रख लें कि अगर कुरान मजीद में ये अस्मा इस्तेमाल होंगे तो वो किस मीनिंग में होंगे, अगर उनके इफेक्ट आ रहे हैं तो क्या आ रहे हैं, वरना इनसे रिलेटेड कंस्ट्रक्शन के लिए होमवर्क नहीं होगा। और पेपर में तो खैर हम जो भी करेंगे वो इंशाल्लाह हम कुरान और हदीस से ही करेंगे, ताकि हमारा जो असल मकसद है उसी की तरफ हम रहें, आगे पीछे हम ज़्यादा ना आपको। ठीक है, ठीक है। अब हमारे पास कुछ अस्माए इस्तफहाम है जो हर्फ जार के साथ लेके आते हैं, जैसे माँ जो हमने इसम इस्तफहाम पढ़ा उसके शुरू में ली इस हर्फ जार आता है, जो हमने हरूफ जारा में से ली पढ़ा था। तो जब ली और माँ यानी हर्फ जार ली और इसम इस्तफहाम माँ ये दोनों मिलते हैं तो हमारे पास जो लफ्ज बनता है वो बनता है लीमा। हर्फ जार और इसम इस्तफहाम ली और मा इन दोनों को मिलाने से जो हमारे पास लफ्ज बनता है वो लीमा बनता है, यानी आखिर में हम अलिफ उसके नॉर्मली हमें नहीं मिल रहा होता। जैसे कुरान मजीद में हमें इसकी जो कंस्ट्रक्शन मिलती है वो हजरत मूसा अलैहिस्सलाम अपनी कौम को कह रहे थे कि लीमा तू लू नमी। अब यहाँ पे आप देखें जो तजवीद के रूल्स हम पढ़ते हैं कि अलिफ मद्दा होती है तो या मद्दा वाव मद्दा, इन सब की कितनी ज़्यादा अहमियत है कि हम किसी भी लफ्ज़ को बिला वजह की लेंथ नहीं दे सकते, किसी लफ्ज़ को बिला वजह का छोटा नहीं कर सकते। जो जिसकी जितनी लेंथ है हमें उसको उतनी ही लेंथ देनी है। तो यहाँ पे आप देखें कि लिमा में नीम के बाद अलिफ नहीं लिखा हुआ होता कुरान मजीद में, लिमा रोना नहीं। इसी तरह हमें एक और जो हमारा बल्कि माँ के साथ ही हमें एक कंस्ट्रक्शन मिलती है, जैसे ली स्टार्ट में आ रहा है इसी तरह फी शुरू में आता है। लिमा जो है वो क्यों के मीनिंग में आता है। अब जो हर्फ जार ला और ली और इसम इस्तफहाम माँ लिमा जब ये दोनों मिलके बनेंगे तो ये क्यों के मीनिंग में आ रहा है। लिमा तू रो नहीं कि क्यों तुम मुझे अजियत देते हो, हजरत मूसा अलैहिस्सलाम ने जब अपनी कौम से कहा था। तो इसी तरह फी और ना ये दोनों जब मिलते हैं हर्फ जार फी और इसम इस्तफहाम माँ ये दोनों जब मिलते हैं तो हमारे पास बनता है फी मा, यानी यहाँ पर भी हमारे पास जो आखिर में अलिफ है वो नहीं लिखा हुआ। तो फीमा जो है वो किस चीज में, जैसे कुरान मजीद में ही हम अगर इसको देखें तो कल यंगुरिल इंसानो, सॉरी यहाँ पे दूसरी कंस्ट्रक्शन आ रही है फीमा यानी किस चीज में, इसको अगर हम देखें फीमा अंता मसरूफुन कि तुम किस चीज में मसरूफ हो, यानी फीमा जो मीनिंग दे रहा है वो दे रहा है किस चीज में। और इसी तरह हमारे पास माँ जो है वो मिन के साथ भी मिल के आता है हर्फ जार मिन, मिन और माँ ये दोनों जब हमारे पास मिलते हैं तो हमारे पास जो लफ्ज बनता है वो मिन माँ बनता है। कि आप देखें कि अरबी एक ऐसी जबान है जो जबान यानी इस चीज़ को भी मद्देनजर रखती है कि कोई लफ्ज़ कितना एक मुश्किल बन रहा है, वो बोलने में किस तरह की लोगों को सुनने में मुश्किल महसूस होता है या बोलने वाले को बोलने में महसूस होता है थोड़ा सा मुश्किल, तो वो उन सारी चीज़ों को मद्देनजर रखती है ये ज़बान। तो इसमें आप देखें कि मिन और माँ ये दोनों जब मिलते हैं तो वो मिन माँ बन जाते हैं, ये जो बीच का नून है ये नहीं रहता। फीमा अंता मिन दिखरा और इस कंस्ट्रक्शन में कुछ मुझे समझ नहीं आ रही। फीमा अंता ये मेन माँ की कंस्ट्रक्शन जो हमें मिलती है ये हमें आखिर में अलिफ के साथ भी मिलती है और अलिफ के बगैर भी मिलती है, यानी आपको मिन माँ भी मिलेगा और मिन मा भी मिलेगा बगैर अलिफ के भी मिलेगा। जैसे बगैर अलिफ के जो कुरान मजीद में कंस्ट्रक्शन आ रही है वो है कल्यम बुरिल इंसानो मिन मा खुले, किस चीज़ से वो बना है, कि इंसान को देखना चाहिए कि उसकी तकलीफ किस चीज से हुई है। इसी तरह अन के साथ भी माँ मिल के आता है, हर्फ जार अन और इसम इस्तेफहाम माँ, ये दोनों जब मिलते हैं तो हमारे पास बनता है अम्मा। तो कुरान मजीद में हमें मिलता है वमल्लाहु बिगाफिलिन अम्मा यअमलून, अल्लाह ताला गाफिल नहीं है उससे जो तुम अमल कर रहे हो। यहाँ पर अम्मा जो है वो उससे के मीनिंग में आ रहा है, उस चीज से गाफिल नहीं है जो तुम अमल कर रहे हो। और इसी तरह अम्मा यतसाअलून, ये भी जो हमारे पास अम्मा की कंस्ट्रक्शन है ये अलिफ के बगैर भी आती है, जैसे अम्मा यतसाअलून क्योंकि पारा जो शुरू हो रहा है उसमें हमें मिलता है कि वो किस चीज के मुतालिक सवाल कर रहे हैं। हाँ जी अम्मा उससे जो चीज। इसके बाद हमारे पास ली हर्फ जार मन के साथ भी मिल के आता है, मन हमने अस्माए इस्तेफहाम में पढ़ा है कौन के मीनिंग में आता है, तो लीमन किस के लिए। ये भी सवाल के लिए हमें मिलता है लिमन हाजिल किताब, ये किसकी किताब है। लिमन इल मुल्कुल यौम लिल्लाहिल वाहिदिल कहार, ये कुरान मजीद में हमें मिलता है कि किसके लिए है आज का दिन, तो अल्लाह ताला के लिए लिल्लाहिल वाहिदिल कहार। और फिर जो हमने कम की कंस्ट्रक्शन देखी थी, कम जो हमने इस्म इस्तेफहाम देखा था सबसे आखिर में, वो हर्फ जार बा के साथ मिल जाता है, तो हमारे पास जो कंस्ट्रक्शन होती है इन दोनों से मिलकर वो होती है बिकम। बिकम कितने में, बिकम हाजिल किताब, ये जब आपने किसी से कोई प्राइस पूछनी होती है तो उसके लिए आप जो इस्म इस्तेफहाम यूज करते हैं वो बिकम का इस्म इस्तेफहाम यूज कर रहे होते। ठीक, यहाँ पे हमारे जो अस्माए इस्तेफहाम है वो पूरे हो गए, तो इसमें आपने इनके मीनिंग्स देखने हैं, याद करने हैं, और कुरान मजीद में जहाँ जहाँ आए फिर उसको थोड़ा सा अंडरस्टैंड करने की कोशिश किया करें कि यहाँ पर ये लफ्ज़ जो इस्तेमाल हो रहे हैं अब, तो बल्कि हमने इस्म को इतना ज़्यादा कवर कर लिया, हमारा बस थोड़ा सा ही पोर्शन रह गया, तो बहुत सारी चीज़ें जो कंस्ट्रक्शन फेल को छोड़ के आपको अस्मा में बहुत सब कुछ समझ आता होगा कुरान मजीद में, क्योंकि आप लोगों ने ट्रांसलेशन भी की हुई है, तो जब कुरान पढ़े होते हैं तो उसको ज़्यादा जहन में रखा करें कि ग्रामेटिकली और मीनिंग के साथ मिला के उसको समझने की कोशिश किया करें। ठीक, यहाँ पे हमारे पास अस्माए इस्तेफहाम ऑलमोस्ट ख़त्म हुए। यहाँ पे हम एक आखिर में छोटी सी चीज़ डिस्कस कर लेते हैं जो अस्माए मौसूला से रिलेटेड है, इंशाल्लाह जो अस्माए मौसूला होंगे वो हम अगली क्लास में उनको कंप्लीट करेंगे, कि हमारे पास दो अस्माए इस्तेफहाम हैं जो कि अस्माए मौसूला भी हैं, यानी माँ और मन, जो हम इस्म इस्तेफहाम के लिए पढ़ चुके हैं देख चुके हैं वो हमें अस्माए मौसूला के तौर पर भी मिलते हैं। वहाँ पे वो जो का मीनिंग दे रहे होते हैं, ये जो माँ और मन है बाज़ दफ़ा ये जो का मीनिंग देते हैं। माँ और मन जब क्वेश्चन के लिए आएंगे तो माँ जो है वो क्या का मीनिंग देगा और मन कौन का मीनिंग देगा, लेकिन जब ये दोनों हरूफ अस्माए मौसूला के तौर पे आ रहे होते हैं तो ये दोनों हरूफ जो का मतलब देते हैं, माँ भी जो का मतलब देता है और मन भी जो का मतलब देता है। लेकिन इन दोनों को इस्तेमाल करने के हिसाब से आप देखें कि जब आपने किसी गैर आकिल चीज़ के लिए इस्तेमाल करना होता है, यानी जब आप सेंटेंस में आगे किसी गैर आकिल चीज़ के बारे में बात कर रहे होते हैं तो आप माँ इस्म मौसूल से स्टार्ट करते हैं, और जब आपने सेंटेंस के आगे किसी आकिल चीज़ के बारे में बात करनी होती है तो फिर आप मन को इस्तेमाल करते हैं, मन इस्म मौसूल को इस्तेमाल करते हैं। जैसे हमें कुरान मजीद में मिलता है लिल्लाहि मा फिस समावाति वल अर्दी, अब यहाँ पे आप देखें, यहाँ पे जो माँ है वो इसम मौसूल, इसम इस्तफहाम के लिए इस्तेमाल नहीं हुआ बल्कि मौसूल के लिए इस्तेमाल हुआ है कि अल्लाह के लिए है माँ जो है फिस्तमावात वल अर्ज, जो कुछ आसमान और जमीन में है। यहाँ पे जो माँ है वो जो के लिए इस्तेमाल हुआ है। अब आप देखें कि जो माँ के बाद बात हो रही है फिस्तमावात वल अर्ज, ये गैर आकिल है, इसलिए यहाँ पर माँ का इस्तेमाल हुआ है जो कि गैर आकिल के लिए होता है। फिर इसमें हमारे पास एक और एग्जांपल है जो मन के लिए है, फज़क्किर मन यखाफ़ वईद, तो आप नसीहत कर दें जो भी डरता है वईद से। तो यहाँ पर जो का मीनिंग है वो आकिल के लिए, क्योंकि कुरान मजीद में की जितनी तालीमात हैं वो इंसान और जिन्नों के लिए हैं कि वो उनकी एप्लीकेशन अपने ऊपर करें और जन्नत को हुसूल करें जहन्नम से बचने के लिए। तो यहाँ पर जो चीज़ है वो यानी यखाफ वईद, जो भी खौफ रखता है वईद का, तो ये जो अकल वाली मखलूक है उसी को इस चीज़ का खौफ होता है, वरना जो बाकी अल्लाह ताला की मखलूकात हैं जानवरों में से परिंदों में से, उन सारी चीज़ों के लिए इस तरह के रूल्स नहीं है जो इंसानों और जिन्नों के हैं। तो यहाँ पे फिर उस हिसाब से इस मौसूल का इस्तेमाल किया गया मन का, फज़क्किर मन यख़ाफ़ु वईद, माँ गैर आकिल के लिए होता है और मन जो है वो आकिल के लिए इस्तेमाल होता है। अब इसमें एक हिंट है, इसको आप एक हार्ड एंड फास्ट रूल के तौर पे नहीं जज कर सकते कि जो अस्माए इस्तफहाम है वो जब सेंटेंस के स्टार्ट में आते हैं तो वो क्वेश्चन का के तौर पे आ रहे होते हैं, लेकिन जब एक सेंटेंस के सेंटर में आ रहे होते हैं तो फिर वो इस मौसूल के लिए आते हैं, क्योंकि इस मौसूल जो है वो असल में दो जुमलों को जोड़ने का काम कर रहा होता है। तो इस ये एक हिंट है, आप इससे माँ और मानी के मीनिंग को थोड़ा सा रख सकते हैं, तो वरना सेंटेंस की जो तरकीब होती है उसको देख के समझना, स्टाइल को समझना, इस सारी चीज़ से मीनिंग को समझना ज़्यादा आसान होता है। ठीक है, अब अगर किसी का कोई सवाल हो लेक्चर से रिलेटेड तो वो करें। होमवर्क आप लोगों को याद होगा अपना कि आप लोगों ने जो मरकबे जो हरूफ निदा हैं उनसे रिलेटेड 15 टोटल एग्जांपल हैं। माँ और मन, इसकी डिफ़िकल्टी के लिए हम ऐसा कर सकते हैं कि नेक्स्ट क्लास के स्टार्ट में हम थोड़ी सी तकबीर कर लेंगे माँ और मन की, तो क्योंकि उसके लिए मुझे ढूंढने पड़ेंगी आयात, अदरवाइज हम उसको ज़्यादा अगर हम बगैर तैयारी के मैं आके बैठ जाऊँ तो फिर मैं उसमें से फाइंड आउट नहीं कर सकती जल्दी जल्दी, तो इसको मैं देख के रखूँगी आयात को, फिर इंशाल्लाह माँ और मन का मीनिंग ज़्यादा क्लियर हो जाएगा। नहीं, अस्माए मौसूल अतफ नहीं है, ये अस्माए मौसूला है और वो हरूफ अतफ है, तो वो हरूफ की बात है अतफ वाली और ये अस्मा का टॉपिक है। सॉरी, अच्छा माँ और माजा, ठीक है मैं माँ और मन को मिक्स कर रही थी, माँ क्या के लिए और माजा क्या कुछ, यानी इसमें इतना ज़्यादा डिस्टेंस नहीं है, बस आप जब उसको तर्जुमा करके लिखने लगेंगे तो फिर उसमें थोड़ा सा डिफरेंस होगा, वरना वो क्या के मीनिंग में हो रहा है, माजा यूनफिकून क्या कुछ हम खर्च करें, और माँ जो है वो क्या के मीनिंग में आता है, तो ये सवाल के लिए है, क्या थोड़ा सा स्टाइल है अरबी का। سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك। होमवर्क हम लोगों का आपने पांच एग्जांपल्स करनी है, हर्फ निदा, मुफ्रद इसम, फिर हर्फ निदा या के साथ मुफ्रद इसम होगा, फाइव एग्जांपल्स होंगी आपकी, या अय्यूहा के साथ आपका मौरद नाम मुजक्कर इसम, ठीक है, जो मुअन्नस हमने या अय्यतुहा पढ़ा है उसकी आपने एग्जांपल्स नहीं लिखी, फिर आपकी फाइव एग्जांपल्स होंगी हर्फ निदा और मुरकबे इजाफी कंस्ट्रक्शन, तो टोटल आपकी 15 है। जो एग्जाम्पल आपने दी है। ठीक है, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।
وعليكم السلام ورحمة الله وبركاته، جزاك الله خيرا كثيرا أحسن الجزاء في الشباب الشاب. اللہ تعالیٰ آپ کو جزائے خیر دے. مجھے امید ہے آپ سب کو بات سمجھ آ گئی ہوگی، اور مجھے امید ہے کہ الحمدللہ بہت کلیئر انداز سے ہماری سسٹر نے ہمیں سمجھا دیا کہ کس کس انداز سے الحمدللہ حروف جو ندا ہے ان کا استعمال ہے، اور ساتھ ساتھ آپ نے آج الحمدللہ کیا دیکھا، دوسرا ٹاپک جو ہے اس حوالیہ نا کیسے آپ الحمدللہ جملہ اسمیہ کو سوالیہ بنائیں گے نا. الحمدللہ، جی الحمدللہ. آپ سب کو ہوم ورک سمجھ آ گیا جو آپ کو سسٹر نے ہوم ورک دیا؟ الحمدللہ. آپ کو کیا کرنا ہے، آپ کو ٹوٹل 15 ایگزامپل انشاءاللہ نکالنی ہے، اس میں سے جو 5 مفرد کی نکالنی ہے، یا کے بعد جو مفرد آئے گا الحمدللہ، 5 جو آپ کو یا کے بعد ایوہا جب لگاتے ہیں تو اس کے بعد ایوہا کے بعد جو مذکر ہے اس کی ایگزامپل، اور 5 آپ کو الحمدللہ جو منادا اگر منصوب ہوتا ہے یعنی کہ مرکب اضافی. ٹھیک ہے نا، الحمدللہ. اچھا یہ بتائیے آپ نے کیا سیکھا آج، اگر میں آپ سے کہوں کہ حرف ندا اور منادا، تو منادا کون ہوتا ہے؟ جس کو پکارا جاتا ہے. مجھے بتائیے میں صحیح کہہ رہی ہوں کہ منادا وہ ہوتا ہے جس کو پکارا جاتا ہے؟ ٹھیک ہے ٹھیک ہے میرا یہ جملہ. اچھا پکارنے والا کیا ہوتا ہے، مفرد بھی ہو سکتا ہے مرکب بھی ہو سکتا ہے، دونوں ٹھیک ہے. پکار جس کو پکارا جاتا ہے اس کو مفرد بھی ہو سکتا ہے، اور منادا جسے کہا جائے مرکب بھی ہو سکتا ہے. جی الحمدللہ. ٹھیک ہے، اگر مفرد ہوگا تو کیا ہوگا؟ اگر میں کہتی ہوں رجل، جیسے ہم اردو میں کہتے ہیں نا اے لڑکے، وہ لڑکا، ادھر لڑکا نا، یہ سب کہتے ہیں نا، اوہ اس طرح سے. جی دمہ ہو جائے گا. اگر یاد رکھیے کہ اگر دمہ تعین ہے تو یا لگے گا تو سنگل دمہ رہ جائے گا نا، یعنی ایک حرکت رہ جائے گی. ٹھیک ہے، اور اگر کسی پہ ایک ہی حرکت ہے جیسے آدم، ٹھیک ہے آدم ہے یا ابراہیم ہے، تو پھر کیا کریں گے، یا لگائیں گے تو پھر کیا ہو جائے گا؟ جی شاباش، فتح آ جائے گی، سیم رہے گا نا، سیم رہے گا نا، فتح کیوں آئے گی؟ یا دیکھیں مفرد ہے نا، جب مفرد ہو جی معرفہ یا نکرہ ہو، آپ نے پڑھا تھا نا ابھی، جی الحمدللہ. ٹھیک ہے نا، فتح نہیں آئے گی. آپ نے پڑھا تھا نا کہ اگر منادا مفرد معرفہ یا نکرہ معین ہو. نکرہ معین کا مطلب ہے بالکل جیسے ایک ہوتا نا، میں ایک اسپیسیفک کر دوں نا، جیسے رجلن تو کوئی بھی آدمی ہے، ولدن کوئی بھی آدمی، لیکن جب میں یا لگا کے اس کو اسپیسیفک کر دیتی ہوں تو مجھے اس سے مراد ہوتا ہے وہی شخص یا وہی لڑکا جس کو بلایا جا رہا ہے. ٹھیک ہے، یہ ہو جاتا ہے نکرہ معین. ٹھیک ہے نا، تو یا آدم غیر منصرف ہے تو آدم ہی رہے گا، اس کا کوئی چینج نہیں ہوگا، یا ابراہیم ابراہیم رہے گا. ٹھیک ہے، اور اگر آپ کے پاس منادا جو ہے معرف باللام ہے، تو پھر آپ یا اور جسے کہا جائے منادا کے درمیان کس چیز کا اضافہ کریں گے؟ اگر آپ کے پاس منادا معرف باللام ہے شابش، تو کس چیز کا اضافہ کریں گے؟ یا اور منادا کے درمیان حرف ندا ایوہا. شابش، ایوہا کب اضافہ کریں گے؟ جب آپ کے پاس منادا مذکر ہے یا مونس، میسکولن ہے یا فیمنن. جی ایوہا کا اضافہ کریں گے جب ہمارے پاس مذکر ہے. شابش، اور اگر ہمارے پاس منادا جس کو پکارا جا رہا ہے وہ معرف باللام ہے اور فیمنن ہے، تو پھر آپ کیا کریں گے شابش؟ اس وقت کس چیز کا اضافہ کریں گے؟ اس وقت بھی ایوہا کا اضافہ کریں گے، یا ایتوہا. الحمدللہ، ٹھیک ہے صحیح ہے. اور اگر آپ کے پاس میں کہتی ہوں یا عبداللہ، میں نے ٹھیک پرناؤنس کیا اس کو؟ اگر آپ کو لگتا ہے ٹھیک پرناؤنس کیا، یا عبداللہ، یہ ٹھیک میں نے پڑھا ہے، اس کو اگر ٹھیک نہیں ہے تو اس کو ٹھیک کیجیے نو، تو کیا ہوگا پھر؟ عبداللہ، یا میں تو یہی تو کہتے ہیں یا عبداللہ، عبداللہ. ٹھیک ہے، دال پہ کیا جائے گا؟ یا عبداللہ. شاباش، ٹھیک ہے الحمدللہ، یعنی فتح آ جائے گی. اور یاد رکھیے کبھی بھی نا مدافع لے کے اندر، جیسے آپ کی سسٹر نے بتایا بھی ہے کہ مدافع لے پہ کوئی ایکشن نہیں ہوتا، جو بھی تبدیلی آتی ہے وہ مدافع پر آتی ہے. جو بھی یعنی آپ دیکھتے ہیں نا کہ مدافع جو ہے وہ تینوں حالتوں میں آ سکتا ہے، حالت رفع میں بھی، نصب میں بھی، جر میں بھی. अकॉर्डिंग डिपेंड करता है उससे पहले क्या आ रहा है ना, बात क्लियर है ना। अगर उससे पहले अब आप देखिए हर हरूफ निदा आ जाएंगे तो नसा भी हालत आ जाती है ना। और अगर उससे पहले जो है हरूफ जर आ जाए तो मुदाफ की हालत क्या हो जाती है, जरी हालत हो जाती है। तो मुदाफ तीनों हालतों में आता है सिवाय ये कि उस पर तनवीन और अल नहीं आएगा। ठीक है, अल्हम्दुलिल्लाह। आपने जुमला इस्मिया के अंदर जो सवालिया बनाने का तरीका सीखा, ठीक है। अच्छा मुझे बताइए, ये तो समझ आ गया ना, मुनादा के तीन ये बेस है, फिर ये या को लिखने के डिफरेंट तरीके हैं जो आपको समझ आ गया होगा ना। कि याद रखिएगा कि इसके अंदर कि अल्हम्दुलिल्लाह कि उसको लिखने के डिफरेंट तरीके हैं, वो अल्हम्दुलिल्लाह बहुत आसान है। बस या का स्टाइल है अरबी का लिखने का ना, कि किस किस अंदाज से लिखा जाता है लेकिन मीनिंग सेम रहते हैं, ठीक है। या रब्बी, या रब्बी, या रब्बी, या रब्बा, ठीक है। अंदाज है, कुछ प्यार भरा अंदाज है और कुछ जो है वो स्टाइल है अरबी का, ठीक है अल्हम्दुलिल्लाह। अगर जुमला इस्मिया को सवालिया बनाना हो तो कौन से दो हरूफ इस्तेमाल, टू वेज ऑफ राइटिंग और थ्री, फोर वेज है, फोर वेज ऑफ राइटिंग है अल्हम्दुलिल्लाह। जी आपने इसको देखा भी है ना, या रब्बी या रब्बिया, या रब्बी या रब्बा, जी अल्हम्दुलिल्लाह। हल और आ, अच्छा जब हल और आ जुमले के शुरू में आते हैं जिसे कहा जाए, तो क्या फर्क पड़ता है, कोई तब्दीली आती है जाहिरी तौर पर, यानी लफ्जों में कोई आपको इराब में कोई तब्दीली नजर आती है? नहीं, तो मानवी तब्दीली आती है, कोई मायने में फर्क पड़ता है, जुमले के मायने में फर्क पड़ जाएगा, मानवी तो जी मायने में तब्दीली आ जाएगी कि क्या या क्या का तर्जुमा शुरू में आ जाएगा, ठीक है सवाल बन जाएगा, गुड अल्हम्दुलिल्लाह शाबाश। और आपने जो हुरूफ इस्तफाम का कोई इफेक्ट ही नहीं है, तो लिहाजा बस सिर्फ ये सवाल करने के लिए आते हैं, बहुत आसान से हो गए ना। कि असल में क्या प्रॉब्लम आती है, जब कोई चीज चेंज हो, इराब के अंदर तब्दीली हो, तो उस वक्त आपको थोड़ा सा कॉशियस होना पड़ता है ना, कि आपको देखना पड़ता है कि इसका असर किस पर आएगा, मुब्तदा पर आ रहा है, खबर पर आ रहा है ना अल्हम्दुलिल्लाह। और जब कोई इफेक्ट नहीं होता, जस्ट एडिशन करते हैं इसके सवाल करने के लिए जिसे कहा जाए, तो फिर वो आसान हो जाता है, सर मायने के अंदर हम क्या का तर्जुमा ऐड कर देते हैं। अस्माई इस्तफाम टोटल कितने, कुछ पता है, जो भी आपने देखे थे जी शाबाश, टोटल कितने देखे थे, समझ आ गया था जी? 8 है, सब कह रहे हैं 8 है, 9 है, शाबाश, ठीक है 9 है ना, 9 है। उसमें से आपने जी जी आपने देखा ना कि दो ऐसे अस्माई इस्तफाम है जो कि क्या इस्तेमाल होते हैं, जो कि एज आ आप इंशाल्लाह नेक्स्ट टॉपिक पढ़ेंगे भी, दो ऐसे अस्माई इस्तफाम है जो कि क्या इस्तेमाल होते हैं, फिल इन द ब्लैंक्स मौसूला, शाबाश। कौन से दो हैं, नाम बताइए, वो दोनों का नाम भी बताइए जी, कौन कौन से, मन और माँ। अब मुझे ये बताइए कि फिर आप कैसे, आप परेशान तो नहीं हो जाएंगे कुरान पाक में जब देखेंगे कि माँ भी आ रहा है, मन भी आ रहा है, इतनी मीनिंग है, इस्तफामिया भी है, तो कैसे डिफरेंशिएट करेंगे कि भाई ये इस्तफामिया है या लाइक ये जो है उसके तौर पर आ रहा है, इस्तफाम के तौर पर आ रहा है या ये मौसूला आ रहा है, तो कैसे डिफरेंशिएट करेंगे? आप टेक्स्ट को देखेंगे ना जी, हैंड स्टार्ट में होगा तो क्वेश्चन, ठीक, गुड माशाल्लाह, बिगनिंग में क्वेश्चन के लिए, ठीक है अल्हम्दुलिल्लाह। अच्छा कम को देखा ना, कम जो इस्तफामिया इस्तेमाल होता है अस्माई इस्तफाम में, दो तरह से आता है, या तो वो खबरिया होता है या इस्तफामिया होता है। अगर इस्तफामिया होगा तो कैसे आप इसको स्टार्ट में इस्तफाम, ठीक है, कम अगर इस्तफामिया होगा तो कैसे इसको डिफ्रेंशिएट करेंगे, उसकी क्या खास अलामत होगी, कम के बाद जो इसम आएगा उसको क्या होना चाहिए, यानी कम आपने जो इस्तफाम को देखा वो दो तरह से आता है, ठीक है, एक होता है इस्तफामिया और एक होता है खबरिया, ठीक है। इसम नसबी हालत में होगा, शाबाश, हालत नसब में वाहिद और नकिरा, ठीक है वाहिद और नकिरा। और अगर खबरिया होगा तो एक ही कंडीशन है कि जरी हालत, ठीक है समझ आ गई ना, कि अगर खबरिया है तो हालत जर में होगा, ठीक है अल्हम्दुलिल्लाह। और कुछ आपने ऐसे हुरूफ देखे जो कि अस्माई हुरूफ जारा देखे जो कि आपने देखा कि अस्माई इस्तफाम के शुरू में लग जाते हैं, जिससे कुछ तब्दीली आ जाती है मायने में, जो कि आपने अभी अल्हम्दुलिल्लाह देख ली। और मुझे उम्मीद है कि आपको बात समझ आ गई होगी ना इंशाल्लाह, थोड़ी सी प्रैक्टिस कीजिएगा जैसे आपकी टीचर ने आपको बताया, तो इंशाल्लाह कोशिश कीजिए वैसे प्रैक्टिस कीजिए और गौर व फिक्र कीजिए कि जब हुरूफ जारा लग जाते हैं हुरूफ इस्तफाम से पहले तो किस तरह से मीनिंग में तब्दीली आती है, ठीक है ना अल्हम्दुलिल्लाह। मुझे उम्मीद है आपको आज का लेसन समझ आ गया, इंशाल्लाह हम अपने बुखारी के सेशन की तरफ चलते हैं। जी आपकी क्लास रिकॉर्डिंग इंशाल्लाह उसमें अपलोड हो जाती है ना, ब्लॉग पे अपलोड हो जाती है आपके पास इंशाल्लाह, ब्लॉग का होगा ना तो उसमें इंशाल्लाह जाके देखिए। जी इंशाल्लाह आज की क्लास की रिकॉर्डिंग कह रही हैं, आज की क्लास अभी जो हमारी ग्रामर की हुई है, अभी ग्रामर की क्लास की रिकॉर्डिंग चाहिए। जी जी इंशाल्लाह ये अभी हमारी अभी जैसे इंशाल्लाह आपकी क्लास फिनिश होगी ना तो ये आप सबको पता है ना जो हमारे रजिस्टर्ड स्टूडेंट है उनके पास ईमेल है ना, ब्लॉक है ना, उसमें जाके चेक कीजिएगा। आज की क्लास की रिकॉर्डिंग आफ्टर क्लास के बाद अपलोड कर दी जाती है ना। जी जी इंशाल्लाह लास्ट क्लास की भी रिकॉर्डिंग अपलोड कर दी जाएगी सिस्टर इंशाल्लाह। जजाकिल्लाह खैरुन कसीरा फॉर रिमाइंडर। इंशाल्लाह हम इसको देखते हैं कि ब्लॉग पे कौन कौन सी रिकॉर्डिंग अब तक अपलोड नहीं हुई, इंशाल्लाह एज सून एज आपके लिए अपलोड कर दी जाएगी। चलिए इंशाल्लाह बुखारी के सेशन की तरफ चलते हैं। आप सब रेडी हैं बुखारी के सेशन की तरफ के लिए? आपने अल्हम्दुलिल्लाह ये बताइए कहाँ तक अहादीस को देखा था लास्ट टाइम, आपने कहाँ तक देखा था आपने अहादीस? जी 8:30 हज बा पूरा स्टार्ट, 8:37 से स्टार्ट करेंगे। फ्राइडे क्लास में आपने 8:37 से नहीं स्टार्ट किया था? जी है ना, फ्राइडे क्लास में आपने किया था ना 8:37 से? जी मुझे लगता है कि लास्ट हमने जो फ्राइडे क्लास की है उसमें 8:37 से लेकर हमने जिसे कहा जाए 8:62 तक शायद किया था। जी मुझे कंफर्म कीजिए, फ्राइडे 8:37, जी 8:37 से 8:62 तक किया था। इंशाल्लाह आगे से कंटिन्यू करेंगे, आप सब इंशाल्लाह नोट्स लीजिए, उसके बाद आपके साथ मिलकर उसको डिस्कस करेंगे इंशाल्लाह, उस्तादा जी से सुनेंगे। अल्हम्दुलिल्लाह जजाकुमुल्लाहु खैरुन कसीरा, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. مختصر صحیح بخاری اس میں سے آج ہم کتاب العمرہ شروع کریں گے. پیچھے حج کا باب پورا ہوا, عمرہ کے بہت سارے مسائل اور احکامات تو حج میں کور ہو گئے لیکن الگ سے کچھ الگ چیزیں جو ہمارے لیے انشاءاللہ فائدے کی ہیں وہ اس میں ہم پڑھیں گے. کتاب العمرہ تھی, کتاب کے اعتبار سے پیج 548 ہے اور حدیث نمبر 863. وجوب العمرۃ وفضلہا, فرضیت عمرہ اور اس کی فضیلت, یعنی کیا عمرہ فرض ہے سنت ہے اور کیا اس کی فضیلت ہے, اس کے بارے میں ہم پڑھیں گے. عن ابی ہریرہ رضی اللہ عنہ ان رسول اللہ صلی اللہ علیہ وسلم قال العمرۃ الی العمرۃ کفارۃ لما بینہما والحج مبرور لیس له جزاء الا الجنہ. یاد کر سکتے ہیں ابھی حدیث, چھوٹی سی ہے, دہرائیں ذرا یہ عربی کا حصہ میرے ساتھ صرف. العمرتو الی العمرتی کفارتو لما بینہما والحج المبرور لیس له جزاء الا الجنہ. ٹھیک ہے, یہ آپ لوگوں نے ایک دوسرے کو سنانی ہے بعد میں. حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا ایک عمرہ دوسرے عمرے تک کے درمیان گناہوں کا کفارہ ہوتا ہے اور مقبول حج کا صلہ تو سوائے جنت کے کچھ نہیں. کتنی بڑی بات ہے. آپ دیکھیں کہ بندے کے پاس دفعہ 4 سال بعد ایک عمرے سے دوسرا عمرہ آپ کرتے ہیں, تو جتنا بھی بیچ میں ٹائم گزرا اللہ تعالیٰ اس کو معاف کر دیتا. تو نیکیوں میں کوشش کرنی چاہیے. اور ایک روایت میں یہاں تک کہتا ہے کہ مال کی کثرت کا ذریعہ بنتا ہے حج پہ عمرہ, عمرے پہ حج. ہم کہتے ہیں نا ہاتھ تنگ ہے, اللہ کے نبی نے کہا کہ ہاتھ تنگ ہو تو حج یا عمرہ کرو تو رزق کھل جائے گا. لیکن حیرت ان لوگوں پہ کہ جن کے پاس مال ہے بھی, ساری دنیا داریاں چل رہی ہیں لیکن حج نہیں کرتے. اللہ تعالیٰ سب کے فرائض کو پورا کروائے. امام بخاری کے نزدیک حج کی طرح عمرہ بھی فرض ہے, لیکن اس حدیث سے فرضیت واضح نہیں ہوتی, بلکہ وہ حدیث جن میں ارکان اسلام بیان ہوئے ان میں حج کا ذکر ہے, عمرے کو اس میں بیان نہیں کیا گیا. ٹھیک ہے, تو عمرہ فرض نہیں ہے لیکن حج فرض ہے. جس پہ فرض ہے اس کے اوپر فرض ہے. اچھا, ہمارے یہاں ایک عجیب سی بات ہے کہ جس نے عمرہ کر لیا پھر اس پہ حج فرض ہو جاتا ہے, تو ایسی کوئی بات نہیں ہے. آپ عمرہ کریں نہ کریں, اگر آپ اس مقام پہ پہنچ گئے تو پھر آپ پہ حج فرض ہے. من تمر قبل الحج, حج سے پہلے عمرہ کرنا. عن ابن عمر رضی اللہ عنہما انہ سئل عن العمرۃ قبل الحج وقال تمر النبی صلی اللہ علیہ وسلم قبل ان یحج. حضرت ابن عمر رضی اللہ عنہما سے روایت ہے کہ ان سے قبل از حج عمرہ کرنے کے بارے میں پوچھا گیا, تو انہوں نے فرمایا کہ اس میں کوئی قباحت نہیں, کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم نے حج سے پہلے عمرہ کیا ہے. یعنی حج کرنا تھا لیکن پہلے عمرہ کر لیں تو بھی ٹھیک ہے, اور عمرہ نہ کریں اور صرف ڈائریکٹ حج کر لیں تو بھی ٹھیک ہے. بکمے تمار نبی صلی اللہ علیہ وسلم, رسول اللہ صلی اللہ علیہ وسلم نے کتنے عمرے کیے, آپ نے کتنے عمرے کیے یا کس قدر عمرے کیے. وانہ رضی اللہ عنہ انہ قیل لہ کمے تمر رسول اللہ صلی اللہ علیہ وسلم قال اربا احداہن فی رجب قال السائل فقلت لعائشہ ما اماہ الا تسمعین ما یقول ابو عبد الرحمن قالت ما یقول قال یقول ان رسول اللہ صلی اللہ علیہ وسلم اعتمر اربع عمرات احداهن في رجب قالت يرحم الله ابا عبد الرحمن ما تمر عمره الا وهو شاهده وما تمر في رجب قط. حضرت ابن عمر رضی اللہ عنہما سے روایت ہے کہ ان سے پوچھا گیا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے کتنے عمرے کیے ہیں, تو انہوں نے جواب دیا کہ 4, جن میں سے ایک ماہ رجب میں کیا تھا. سائل کہتا ہے کہ میں نے حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے عرض کیا, اما جان آپ نے حضرت ابن عمر رضی اللہ عنہما کی بات کو سنا ہے؟ حضرت عائشہ نے پوچھا وہ کیا کہتے ہیں. سائل بولا وہ کہتے ہیں کہ رسول اللہ نے 4 عمرے کیے جن میں سے ایک رجب میں کیا تھا. حضرت عائشہ رضی اللہ عنہا نے فرمایا اللہ تعالیٰ ابو عبد الرحمن پر رحم کرے, آپ نے کوئی عمرہ نہیں کیا جس میں وہ موجود نہ ہو, پھر وہ بھول گئے, رجب میں تو آپ نے کوئی عمرہ بھی ادا نہیں فرمایا. یعنی اس میں کوئی شک نہیں کہ رجب میں کوئی عمرہ نہیں کیا. صحیح مسلم کی روایت ہے کہ حضرت ابن عمر نے حضرت عائشہ کی بات سن کر ہاں میں یا نہیں میں کوئی جواب نہیں دیا بلکہ خاموش ہو گئے. بہرحال ہمیں اسے عمل میں تو فرق نہیں لگتا, لیکن جو بھی بات اس میں ہے. عن انس ابن مالک رضی اللہ عنہ سئل کمے تمر النبی صلی اللہ علیہ وسلم قال اربعن عمرۃ الحدیبیہ پہلا ہے یہ فی ذی القعدہ حیث صدہ المشرکون و عمرۃ من العام المقبل فی ذی القعدہ حیث صالحہم و عمرۃ الجیرانۃ اذ قسم غنیمتا اراہ حنین قلت کم حجا قال واحدۃ. کتنی قریب رہتے تھے مکے کے, پھر بھی ایک ہی کیا. حضرت انس رضی اللہ عنہ سے روایت ہے کہ ان سے پوچھا گیا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے کتنے عمرے کیے, تو انہوں نے کہا کہ 4. ایک عمرہ تو حدیبیہ جو ذی القعدہ میں کیا جبکہ مشرکین نے آپ کو واپس کر دیا تھا, دوسرا عمرہ آئندہ سال ذی القعدہ میں کیا جبکہ آپ نے مشرکین سے صلح فرمائی, تیسرا عمرہ جیرانہ جب مال غنیمت تقسیم کیا گیا. میرا خیال ہے کہ یہ مال غنیمت حنین کا تھا, یہ راوی کہتے ہیں. چوتھا حج کے ساتھ. پھر میں نے پوچھا کہ آپ نے حج کتنے کیے, تو جواب دیا صرف ایک. ٹھیک ہے, تو 4 عمرے کیے تھے اپنے اپنی پوری زندگی میں. ہم ایک سفر میں 3-4 کرنا چاہتے ہیں, ادھر جاتے عمرہ کریں, ادھر جائیں مسجد عائشہ جائیں عمرے کریں. بھائی آپ نے کس کو گن گن کے آ کے بتانا ہے کہ میں نے اتنے عمرے کیے. ٹھیک ہے, تو یہ مسنون نہیں ہے جو عموماً ہمارے ہاں کچھ لوگ کرتے ہیں, چاہے محبت میں کرتے ہیں لیکن ایسا آپ نے نہیں کیا. وفي رواية أنه قال يتمر النبي صلى الله عليه وسلم حيث ردوه، ومن القابل أمرة الحديبية وأمرة في ذي القعدة وأمرة مع حجته، رواه البخاري. حضرت انس رضی اللہ عنہ نے دوسری روایت میں یوں فرمایا کہ رسول اللہ نے ایک تو وہ عمرہ کیا جس سے مشرکین نے آپ کو واپس کر دیا، اچھا کیا تو نہیں تھا، تو پھر عمرہ کیسے ہوا؟ انما الاعمال بالنیات، اور جب ہم گھر سے نکل پڑتے ہیں تو اجر شروع ہو جاتا ہے. پھر آئندہ سال قضاء کا عمرہ کیا، سن 7 ہجری میں ہوا تھا یہ، تیسرا ذی القعدہ میں، اور چوتھا عمرہ حج کے ساتھ عطا فرمایا، یعنی حج قران تھا جس میں پہلے عمرہ کیا تھا. دوسرے عمرے کو عمرۃ القضاء اس لیے کہا جاتا ہے کہ یہ قریش سے صلح اور ان کے ایک فیصلے کے نتیجے میں ہوا تھا. یہ نام اس لیے نہیں رکھا گیا تھا کہ چونکہ مشرکین نے پہلے عمرے سے روک دیا تھا تو آپ نے بطور قضاء ادا کیا ہو. بہت سارے لوگ کہتے ہیں نا حج یا عمرے کی نیت کریں پھر نہ کر سکیں تو پھر اس کی قضاء رکھنی پڑتی ہے، تو یہ درست نہیں ہے. یہ تو اس لیے کیا تھا کہ قریش کے ساتھ صلح اس بات پہ ہوئی تھی کہ چلو پھر اگلے سال آپ آ کے کر لیجیے گا، ٹھیک ہے. تو اگر جس عمرے سے روکا گیا سے شمار کر کے پھر 4 عمرے بنتے ہیں، تو بہرحال یہ ہے کہ یہ عمرہ اسی شرط کا ایک حصہ تھا، ٹھیک ہے. اگلی روایت ہے، انل برا ابن عاصف رضی اللہ عنہما قال ائتمر رسول اللہ صلی اللہ علیہ وسلم فی ذی القعدہ قبل ان یحج مرتین. حضرت برا بن عاصف سے روایت ہے، انہوں نے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے حج کرنے سے پہلے ذی القعدہ میں 2 عمرے ادا فرمائے تھے. اس حدیث میں 2 عمرے بیان ہوئے ہیں، راوی نے وہ عمرہ جو حج کے ساتھ کیا تھا جس عمرے سے آپ کو روک دیا گیا تھا، ان دونوں کو شمار نہیں کیا. واضح ہو کہ 3 عمرے ماہ ذوالقعدہ میں ادا کیے گئے، چوتھا عمرہ حج کے ساتھ ذوالحج میں ادا کیا گیا، ٹھیک ہے. بات کیا ہے، عمرۃ التنین، تنین سے عمرہ کرنا. آپ دیکھیں اس میں وہ ایشو آ جائے گا. عن عبد الرحمن ابن ابی بکر رضی اللہ عنہما ان النبی صلی اللہ علیہ وسلم امرہ ان یردف عائشہ ویؤمرها من التنیم، وان سراقۃ ابن مالک بن جوشم لقی النبی صلی اللہ علیہ وسلم وهو بالعقبۃ وهو یرمیها فقال الکم هذه خاصۃ یا رسول اللہ؟ قال لا بل للابد. حضرت عبد الرحمن بن ابی بکر رضی اللہ عنہما سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ان کو حکم دیا کہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کو اپنے ساتھ سوار کر کے لے جائیں اور انہیں مقام تنیم سے عمرہ کرا لائیں، اور حضرت سراقہ بن مالک بن جوشم رضی اللہ عنہ رسول اللہ صلی اللہ علیہ وسلم سے اس وقت ملے جب آپ جمرہ عقبہ پر کنکریاں مار رہے تھے. اس نے آپ سے پوچھا کیا یہ حج کو فسخ کر کے عمرہ کرنا آپ کے لیے ہی مخصوص ہے؟ آپ نے فرمایا نہیں، یہ ہمیشہ کے لیے ہے. اب یہ سراقہ بن مالک کا جو سوال ہے حضرت جابر کی روایت میں، تو یہ اصل میں ایک طویل روایت کا حصہ ہے. عبد الرحمن بن ابی بکر کی حدیث میں اس کا ذکر بخاری میں نہیں ہے، تو جن لوگوں نے اس کتاب کو مختصر کر کے لکھا تو وہ روایت حضرت جابر کی طرف جانی چاہیے تھی. بہرحال اس ساری جو حدیث پڑھی اس سے کیا پتہ چلتا ہے کہ حضرت عائشہ کا چونکہ حیض آ گیا تھا، تو پھر اس صورت میں حج کا وہ طواف نہیں کر چکی تھی نا جو کرنا تھا، تو پھر ایسی عورت کے لیے تنیم تک لے جا کر واپس لانا، یہ بات تو ادھر سمجھ آ گئی ہے، مسجد عائشہ جس کو لوگ کہتے ہیں آج، لیکن عام طور پہ ایسا نہیں کیا جاتا، ٹھیک ہے. اگلا کیا ہے، اے تمار بعد الحج بغیر حج، حج کے بعد قربانی کے بغیر عمرہ کرنا. حدیث عائشہ رضی اللہ عنہ فی الحج تکرر کثیرا وقد تقدم بتمامه، یعنی کہتے ہیں کہ یہ حدیث بہت دفعہ گزر چکی ہے، پیچھے ہم نے پڑھ لیا اس کے بارے میں. بعض لوگوں کا خیال ہے کہ ماہ ذوالحجہ میں حج کے بعد بھی اگر کوئی عمرہ کا احرام باندھتا ہے تو اسے قربانی دینی ہوگی، تو امام صاحب اس کی تردید فرماتے ہیں کہ حضرت عائشہ نے حج کے بعد جو عمرہ کیا تھا اس میں کوئی قربانی، فدیہ یا روزے ادا نہیں کیے، کیونکہ ان کا ایک لیگل ایشو تھا نا، جان کے تو انہوں نے نہیں چھوڑا. اجر العمرۃ علی قدر النصب، عمرے کا ثواب بقدر مشقت ہے. آج ہم کیا سوچتے ہیں، عمرے کا ثواب بقدر پیکج ہے، قیمت کتنی دی ہے، پیسے کتنے لگے، دونوں ہی چیزیں. پیسہ زیادہ لگا رہے ہیں تو پیسے کا اجر ہے، پیسہ کم لگا کر ذرا سستا ہوٹل لے کے محنت سے ادا کر لیتے ہیں تو محنت کا اجر ہے، اللہ تعالیٰ ضائع نہیں کرتا. نیت ٹھیک ہونی چاہیے اصل میں. ون رضی اللہ عنہ فی روایت ان نبی صلی اللہ علیہ وسلم قال لها فی العمرۃ ولکنها علی قدر نفقتک او نصبک. حضرت عائشہ رضی اللہ عنہ سے ہی ایک روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ان سے عمرے کے بارے میں دریافت کیا کہ اس کا ثواب بقدر حج یا تمہاری مشقت کے مطابق دیا جائے گا. مشقت ثواب میں کمی بیشی کا قاعدہ کلیہ نہیں، کیونکہ بعض عبادات میں مشقت کم ہوتی ہے، لیکن زمان و مکان کے لحاظ سے تو اب زیادہ ملتا ہے، جیسے شب قدر میں عبادت کرنا یا مسجد حرام میں نماز ادا کرنا. تو بس آپ نیت کر لیں بڑی سی، اللہ تعالیٰ سے کہیں کہ اللہ تعالیٰ مجھے بہترین نیکی کی توفیق دے، اور جس میں میرا زیادہ اجر ہو، جس میں مجھے زیادہ فائدہ ہو، تو مجھ سے وہ کام لے لیں، تو ان شاء اللہ تعالیٰ وہ چیز پھر آپ کے لیے آسان ہو جائے گی. متى یحل المعتمر، عمرہ کرنے والا احرام سے کب آزاد ہوتا ہے؟ عن اسماء بنت ابی بکر رضی اللہ عنہما انها کانت کلما مرت بالحجونی تقول صلی اللہ علی محمد لقد نزلنا معه ها هنا ونحن يومئذ خفاف قليل زهرنا قليلة أزوادنا فاعتمرت أنا وأختي عائشة والزبير وفلان وفلان فلما مسحنا البيت أحللنا ثم أحللنا من العشيج بالحج. حضرت اسماء بنت ابی صدیق رضی اللہ عنہ سے روایت ہے کہ وہ جب مقام حجون سے گزرتی تو کہتی، اللہ اپنے رسول صلی اللہ علیہ وسلم پر رحمت نازل فرمائے، بے شک ہم آپ کے ہمراہ اس مقام پر اترے تھے، ان دنوں ہم ہلکے پھلکے تھے، ہماری سواریاں بھی کم اور زیادہ راہ بھی تھوڑا تھا، میں نے اور میری بہن عائشہ نے، زبیر نے اور فلاں فلاں شخص نے عمرہ کیا، ہم نے کعبہ کا طواف کر کے احرام کھول دیا، پھر ہم نے دوسرے وقت حج کا احرام باندھا. دوسرے وقت سے کیا مراد ہے؟ کعبہ کا طواف کر کے احرام کھولا. اس کا یہ نہیں مطلب کہ صفا مروہ کی سعی نہیں کی تھی، کیونکہ اس دور میں صفا مروہ اندر ہی تھی، تو بعض لوگ طواف کے اندر ہی صفا مروہ کی سعی کو بھی کاؤنٹ کر لیتے تھے. اور دوبارہ باندھنے سے مراد یہ کہ جب پھر حج کے دن شروع ہوئے. ما یقول اذا رجع من الحج اول عمرتی او غزوی، جب کوئی حج عمرہ یا جہاد سے لوٹے تو کیا دعا پڑے؟ عن عبد الله بن عمر رضي الله عنهما أن رسول الله صلى الله عليه وسلم كان إذا كفل من غزو أو حج أو عمرة يكبر على كل شرف من الأرض 3 تكبيرات ثم يقول لا إله إلا الله وحده لا شريك له له الملك له الحمد وهو على كل شيء قدير آيبون تائبون عابدون ساجدون لربنا حامدون صدق الله وعده ونصر عبده وهزم الأحزاب وحده. حضرت ابن عمر رضی اللہ عنہما سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جہاد یا حج عمرے سے لوٹتے تو ہر بلندی پر 3 دفعہ اللہ اکبر کہتے، پھر یہ دعا پڑھتے، اللہ کے علاوہ کوئی معبود برحق نہیں، وہ ایک ہے، اس کا کوئی شریک نہیں، اس کی حکومت ہے، وہی تعریف کے سزاوار ہے، اور وہ ہر چیز پر قدرت رکھنے والا ہے. ہم سفر سے لوٹنے والے ہیں، توبہ کرنے والے، اپنے مالک کی بندگی کرنے والے، اس کے حضور سجدہ ریز ہونے والے، اپنے پروردگار کی تعریف کرنے والے، جس نے اپنا وعدہ سچا کر دکھایا، اپنے بندے کی مدد فرمائی، سکیلے نے افواج کفار کو شکست سے دوچار کر دیا. تو یہ دعا جہاد حج اور عمرے کے لیے، سفر کے لیے نہیں، بلکہ ہر سفر سے واپسی پہ پڑی جاتی ہے جو اللہ کی اطاعت کے لیے اختیار کیا جائے. مثلا آپ کہیں بھی گئے، چاہے درس کے لیے گئے، کہیں ٹرپ پہ گئے، تو واپسی پہ یہ دعا پڑھیں، اور بہت اچھی فیلنگ آتی ہے جب انسان یہ دعا پڑھتا ہے، کیونکہ اس کے پڑھنے کے دوران واقعی احساس ہوتا ہے کہ اس سفر میں جتنے بھی گناہ ہو چکے ہیں تو میں اس سے توبہ کر لوں، اور مطلب ایک عجیب سی فیلنگ ضرور آتی ہے اگر ہم اس کا معنی پڑھیں، تو اللہ تعالیٰ ضرور دل میں انسان کے یہ بات ڈال دیتے ہیں. آپ دیکھیں کہ ہر چیز کا ہمارے دین میں اجر ہے نا. پھر اب ایک آپ کا فیوریٹ ایشو آ گیا ہے کہ استقبال الحاج القادمین وثلاثتی الدابت، آنے والے حاجیوں کا استقبال کرنا اور 3 آدمیوں کا سواری پہ بیٹھنا. کیا کہتے ہیں آپ؟ حاجیوں کا استقبال کرنا چاہیے ایئرپورٹ پہ پھولوں کے ہار لے کر؟ چلے آئیے دیکھتے ہیں. عن ابن عباس رضی اللہ عنہما قال لما قدم النبی صلی اللہ علیہ وسلم مکہ استقبلته اغیلمت بنی عبد المطلب فحمل واحدا بین یدیہ وآخر حلفہ. حضرت ابن عباس رضی اللہ عنہما سے روایت ہے، انہوں نے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم مکہ تشریف لائے تو بنی عبد المطلب کے چند لڑکے آپ کے استقبال کے لیے گئے، ان میں سے ہر ایک کو آپ نے اپنے آگے اور ایک کو اپنے پیچھے سواری پر بٹھا لیا. یہ عنوان حج کے لیے جانے والوں اور حج سے واپس آنے والوں کا استقبال کرنا دونوں مواقع پر مشتمل ہے، تو جانا چاہیے نا ملنا. یعنی کوئی بھی کام کریں اس کو رسم نہ بنائیں. دیکھیے یہ کام ہے خاندان رشتہ داریوں کے ڈر سے کرنا, نہ گئے تو یہ ہوگا, سارے چلے گئے میں نہیں گئی, ہم گئے تھے تو وہ آئے تھے, ہم نہ جائیں گے تو, کیونکہ ایسے نہیں کرنا چاہیے. ثواب کی نیت سے تو آپ ویسے ہی کسی کو ملنے چلے جائیں, آپ کو اجر ہے. آپ اپنے کسی دوست کو ملنے جائیں کہ اللہ کے لیے محبت ہے تو اس پہ بھی اجر ہے. ٹھیک ہے, اصل چیز نیت ہے اور طریقہ بھی ہے. الدخول بالعشیش, مسافر کا زوال کے بعد گھر میں داخل ہونا. عن انس رضی اللہ عنہ قال کان النبی صلی اللہ علیہ وسلم لا یترک اہلہ کان لا یدخل الا غدوۃ او عشیۃ. حضرت انس رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ انہوں نے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم اپنے گھر والوں کے پاس سفر سے بوقت شب واپس نہ آتے, یعنی رات کو نہیں آتے تھے, یا تو صبح کے وقت آتے یا بعد از زوال تشریف لاتے. کیوں بھلا, اچانک گھر میں آنا مسئلہ پیدا کر سکتا ہے, گھر والے ڈر سکتے ہیں, شک ہو سکتا ہے کہ یہ ہم پہ کوئی مطلب دیکھنے آئے, ہم کیا کر رہے ہیں, کوئی ناگوار چیز ہو سکتی ہے, گھر والے تیار نہیں تھے ذہنی طور پہ. بہت ساری اس میں حکمتیں موجود ہیں. عن جابر رضی اللہ عنہ قال نہ النبی صلی اللہ علیہ وسلم ان یترک اہلہ لیلن. حضرت جابر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ انہوں نے کہا رسول اللہ صلی اللہ علیہ وسلم نے سفر سے رات کو اپنے گھر آنے سے منع فرمایا ہے. اللہ یہ کہ پہلے پتا ہو, فلائٹ ہی رات کو آنی ہے تو پھر تو آئیں گے نا, اچانک نہیں آنا چاہیے. منسرا ناقتہ اذا بلغ المدینہ, مدینہ کے قریب پہنچنے پر سواری کو تیز کر دینا. عن انس رضی اللہ عنہ قال کان رسول اللہ صلی اللہ علیہ وسلم اذا قدم من سفر فابصر درجات المدینہ اودا ناقتہ وان کانت دابتا حرکہا وزاد فی روایت من حبہا. حضرت انس رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ انہوں نے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم جب کسی سفر سے مدینہ واپس آتے تو مدینہ کی راہوں کو دیکھتے تو فرتے شوق سے اپنی اونٹنی کو تیز کر دیتے, اور اگر کوئی اور سواری ہوتی تو اسے بھی ایڑی لگاتے. ایک روایت میں اتنا اضافہ ہے کہ مدینہ منورہ سے محبت کی وجہ سے ایسا کرتے. تو کیا پتہ چلا, مدینہ کی فضیلت اور اس سے وطن کی محبت اور اس کی خاطر جو تعلق ہے اس کی مشروعیت, یعنی انسان جہاں رہتا ہے اس کو وہاں سے محبت ہونی چاہیے. السفر قطعۃ من العذاب, بھی سفر بھی گویا ایک قسم کا عذاب ہے. عن نبی حریرہ رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم قال السفر قطعۃ من العذاب یمنع احدکم طعامہ وشرابہ ونومہ فاذا قضى نعمته فلیؤجل الی اہلہ. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم سے بیان کرتے ہیں کہ آپ نے فرمایا سفر عذاب کا ایک حصہ ہے جو کھانے پینے اور سونے کو موقوف کر دیتا ہے, لہٰذا جب سفر کی ضرورت پوری ہو جائے تو اپنے گھر جلدی واپس آنا چاہیے, بلا وجہ زیادہ دیر نہیں رہنا چاہیے, اور حج وغیرہ سے فراغت کے بعد جلدی آنی چاہیے کہ نہیں اس کو اگر آپ دیکھ لیں تو یہ سب کچھ ڈیپینڈ کرتا ہے. ظاہری بات ہے کہ حالات اور موقع کے مطابق ساری چیزیں ہوتی ہیں. تو بہرحال یہ چند چیزیں عمرے سے متعلق تھی. اگلے باب میں حج اور عمرہ کرنے کی نیت کی ہوئی تھی اور کر نہیں سکے, روک دیے گئے, اس کے بارے میں کیا بات ہے انشاءاللہ کچھ احادیث پڑھیں گے. چلیے یہاں اتنا کافی ہے. سبحانک اللہم نحمدہ قابلا, اگر کوئی رکاوٹ آ جائے تو کیا کیا جائے, ایسی چیز کو احسار کہا جاتا ہے. تو یہ رکاوٹ حج اور عمرے دونوں میں ہو سکتی ہے, یعنی کوئی ایمرجنسی حالات ہو تو اس میں کیا کیا جائے. کتاب المحضر و جزاء السعید, آئیے پڑھتے ہیں. باب کیا ہے, اذا اخسر المعتمر, جب عمرہ کرنے والے کو روک دیا جائے, جیسا کہ نبی صلی اللہ علیہ وسلم کو سن 6 ہجری میں حدیبیہ کے مقام پر روک دیا گیا تھا. ٹھیک ہے, آج کے دور میں کیا پرابلم ہو سکتی ہے, ویزا نہیں لگا, لگا تھا گئے, راستے میں بیمار ہو گئے, انٹری نہیں ملی, کوئی ایمرجنسی بھی ہو سکتی ہے. عن ابن عباس رضی اللہ عنہما قال قد اخسر رسول اللہ صلی اللہ علیہ وسلم فخلق راسہ وجامع نساءہ ونحر حجہ حتی ایتمر آمن قابلا. ابن عباس رضی اللہ عنہ سے روایت ہے کہ انہوں نے فرمایا رسول اللہ صلی اللہ علیہ وسلم کو حدیبیہ پر روک دیا گیا تو آپ نے اپنا سر منڈوایا, اپنی بیویوں سے صحبت کی اور قربانی کے جانوروں کو ذبح کیا, پھر آئندہ سال نیا عمرہ کیا. یعنی جو حج اور عمرے کی پابندیاں تھیں یا احرام کی تھیں ان پابندیوں کو ختم کر دیا. बस लोगों से सदमा ही नहीं जाता। हाय सोचा क्या था, हो क्या गया, हाय अब तो कुछ भी नहीं करना। अच्छा मैं अंदर नहीं जाने दे रहे काबा के, तो यहाँ ही बैठे रहते हैं हम, नहीं बाल मुंडा रहे। यहाँ से आप देखिए ईमान वाला कितना फ्लेक्सिबल होता है, हालात के मुताबिक अल्लाह के हर फैसले को कबूल कर लेता है। तो लिहाजा ऐसे मामले में वो नबी सल्लल्लाहु अलैहि वसल्लम ने किसी चीज को रुकावट नहीं बनाया। ठीक है, इमाम बुखारी इस हदीस से इन लोगों की तर्दीद करना चाहते हैं जिनका मौकफ क्या है। मौकफ किसको कहते हैं, पॉइंट ऑफ व्यू को, कि रुकावट की वजह से अहराम खोल देना सिर्फ हज के लिए आम है, उम्रे के लिए अहराम नहीं खोलना चाहिए, क्योंकि हज का वक्त मुकर्रर है जबकि उम्रा तो किसी भी वक्त किया जा सकता है। तो ऐसा नहीं है, यानी उम्रे के लिए भी ऐसे ही है जैसे कि हज के लिए। अब ये तो उम्रा था, छोटी चीज लगती है, हज में रोक लिया जाए कोई तो फिर क्या करे। अलेक्सार फिल हजी, हज से रोके जाना। अन इब्ने उमर रदी अल्लाह अन्हुमा अन्नहु काना यकूलू अलैसा हस्बुकुम सुन्नता रसूलिल्लाही सल्लल्लाहु अलैहि वसल्लम इन हुबिसा अहदुकुम अनिल हज्जी ताफ बिल बैती वबिस सफा वल मरवती सुम्मा हल्ला मिन कुल्ली शैयन हत्ता यहुज आमन कादिलन फयुहदी औ यसूमु इल्लम यजिद हजयन। हजरत इब्ने उमर रजी अल्लाह अन्हुमा से रिवायत है, वो कहा करते थे कि क्या तुम्हें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत काफी नहीं है? तुम में से अगर कोई हज से रोक दिया जाए तो इसे चाहिए कि बैतुल्लाह का तवाफ करे, फिर सफा और मरवा की सही करे, फिर हर चीज से हलाल हो जाए, आइंदा साल हज करे और कुर्बानी करे। अगर कुर्बानी मुयस्सर ना हो तो रोजे रखे, कितने, 10 रोजे, 3 वहां और 7 घर आकर। कुरान में भी इसका तस्करा मौजूद है और हदीस में पीछे भी हमने पढ़ा था। हज की रुकावट से मुरादे के वकूफ अरफा ना हो सकता हो। आपको तो ना हज अरफा के दिन का नाम है, वहां जाके खड़े होने का मौका ना मिले तो क्या करें। इब्ने उमर ने हज की रुकावट को उम्रे की रुकावट पर कयास किया। बज़ाहिर ये मालूम होता है कि इब्ने उमर के नजदीक हज या उम्रे का मशरूत एहराम बांधना दुरुस्त नहीं, हालांकि दीगर हजरात ने इसको जायज करार दिया। कोई भी रुकावट हो सकती है आज के हालात के मुताबिक, अगर आप इसको लेके देखें। कहने का मतलब यह है कि जब भी कभी ऐसे हालात हो तो क्या करेंगे आप बताएं, कि जाहरी बात है कि आप अब उसको रोक तो नहीं सकते ना। जो अल्लाह का हुक्म आ गया आपके ऊपर, बाज दफा खवातीन हज पे निकलती हैं ऐसा सुना था, और वहां जा गई और हस्बैंड की डेथ हो गई, अब वो इद्दत में जाहिर है, और औरत इस तरह इद्दत में हज में नहीं आ सकती, फिर उसको वहां से वापस भेजा गया। तो अल्लाह के फैसलों को कबूल करना पड़ता है, चाहे आपको अच्छे लगे चाहे ना लगे। फिर इसी तरह से नहरो कबल अल हल्की फिल हसरी, जब रोका जाए तो सर मुंडवाने से पहले कुर्बानी करें। अनिल मिसवरी रदी अल्लाह अन्हु अन्ना रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम नहरा कबल अन यहलिका व अमरा असहाबहु बिजालिक। हजरत मिसर बिन महरमा से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये बात कब कही, जिस साल उम्रे से रोक दिए गए थे। क्या किया, पहले कुर्बानी की फिर सर मुंडवाया और अपने सहाबा कराम को भी इसी का हुक्म दिया। बस लोगों का ख्याल है कि एहसार यानी रोक देने की सूरत में कुर्बानी को हरमे काबा भेजा जाए, जब वहां सब जिबा हो जाए तो फिर अहराम खोलने की इजाजत है। हदीस से इसकी तर्दीद होती है कि जहां एहसार हो वहीं अहराम खोल दे और कुर्बानी करे, यानी काबा पहुंचाना जरूरी नहीं है, क्योंकि आप ही रोक लिए गए तो कुर्बानी का जानवर अकेला तो नहीं भेजेंगे वहां। तो मतलब क्या है कि अगर किसी जगह रुक गए तो जहां भी हैं बस वहां कुर्बानी करके उसको खोल दें। और ये कुर्बानी साथ कब होगी, जब हज्जे किरान की नीयत होगी, कुर्बानी घर से लेके गए हुए थे, यही मुराद है। قال الله تعالى او صدقت وهي اطعام سته مساكين, जिस आयत में अल्लाह ताला ने सदके का हुक्म दिया है इससे मुराद 6 मिसकीनों को खाना खिलाना है। अन काब इब्ने उजरत रदी अल्लाह अन्हु قال وقف علي رسول الله صلى الله عليه وسلم بالحديبيه وراسي يتهافت قملا فقال يوزيك هوامك قلت نعم قال فاخلق راسك او قال اخلق قال في نزلت هذه الايه ايت اگے فمن كان منكم مريضا او به ازم من راسه الى اخرها فقال النبي صلى الله عليه وسلم صم 3 ايام او تصدق بفرق بين 6 او انسك بما تيسر। कैसे, आप देखिए एक से एक आपने ऑप्शन दिखा दी کیا ہے؟ کعب بن اجرا سے روایت ہے کہ انہوں نے فرمایا کہ حدیبیہ میں رسول اللہ صلی اللہ علیہ وسلم میرے قریب کھڑے ہوئے تو میرے سر سے جوئیں گر رہی تھیں. کیوں گر رہی تھی؟ گرمی، پسینہ، مٹی، پانی بھی نہیں ہوتا تھا ادھر. تو آپ نے فرمایا جوئیں تمہیں تکلیف دیتی ہوں گی. میں نے عرض کیا ہاں. آپ نے فرمایا کہ اپنا سر منڈا دو. حالانکہ آپ کو پتا کہ احرام کی حالت میں نہیں منڈواتے نا. کعب فرماتے ہیں کہ یہ آیت میرے ہی حق میں نازل ہوئی کہ جو کوئی تم میں سے بیمار ہو جائے یا اس کے سر میں کوئی تکلیف ہو تو اس پر فدیہ واجب ہے، روزے رکھ لے یا صدقہ دے دے یا قربانی کرے. اس پر رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا 3 دن روزے رکھو یا ایک فرق، یہ ایک برتن کا نام ہے، 3 ساق تقریباً آج ہوتا ہے، 6 مسکینوں میں صدقہ کر دو یا جو قربانی میسر ہو اسے ذبح کر دو. قرآن پاک میں مطلق روزوں اور مطلق صدقے کا ذکر تھا. حدیث نے تفسیر کر دی کہ روزے 3 دن اور صدقہ 6 مسکینوں کو کھانا کھلانا ہے. نیز آیت میں کسی چیز کو بجائے لانے کا اختیار اس شخص کو ہے جسے قربانی بھی میسر ہو، بصورت دیگر صرف روزوں اور صدقے میں اختیار ہوگا. یعنی یہ نہیں کہ ان میں سے کوئی ایک کرے، ترتیب ہے، وہ نہیں تو پھر وہ، وہ نہیں تو پھر وہ، جس ترتیب سے قرآن پاک میں آیا. آپ دیکھیے کہ اس سے یہ پتہ چلتا ہے نا اس دور میں حج کتنا مشکل تھا. کہاں مدینہ سے نکلتے اور احرام باندھ کے نکلتے، ذوالحلیفہ سے باندھا ہوگا، اور سفر، گرمی، بھوک، گھوڑوں پہ، پھر احرام کی پابندیاں، پانی بھی نہیں ہے. ہم آج کتنے بگڑے ہوئے ہیں. 4 دفعہ جا کے شاور لے لیں ہمیں کوئی روکتا؟ صابن 10 قسم کے ہمارے باتھ روم میں ہوں گے، کوئی ہینڈ واش ہے تو کوئی باڈی واش ہے تو کوئی شیمپو ہے تو کوئی کچھ تو کوئی کچھ، پھر بھی ہم سے نیکیاں نہیں ہوتی. سارا دن خود کو ہی سوارتے سجاتے رہ جائیں تو بھی فارغ نہیں ہوتا ہے. کیسے سادہ زندگیاں تھیں ان کی اور نیکیوں کی ہوتی. ہمارے اوپر تو ایسی کوئی حالت آ جائے تو ہم کہیں نہیں آج کل میں فارم میں نہیں ہوں، آج کل میرے سے کوئی نیکی نہیں ہو پا رہی، میرا شیمپو نہیں مل رہا، میں اسکول نہیں آ رہی، میرے سے نماز میں فوکس نہیں ہو رہا. ہم چھوٹی چھوٹی باتوں پہ بہانے اپنے آپ کو، ایسے ہم نے جیسے ہتھیلی کا چالا بنایا ہوا ہے. شاید اسی لیے پھر ہمیں محسوس بھی زیادہ ہوتی ہیں چھوٹی چھوٹی چیزیں. الاتام فی فدیۃ نصف سا، فدیے میں ہر مسکین کو نصف سا دیا جائے. وعنہ رضی اللہ عنہ فی روایت قال نزلت فی حاصتا وہی لکم عامتا. حضرت کعب بن عجرہ ہی سے روایت ہے، انہوں نے فرمایا یہ آیت خاص میرے حق میں نازل ہوئی مگر حکم کے لحاظ سے تم سب لوگوں کے لیے عام ہے. اس حدیث کے آخر میں ہے کہ ہر مسکین کو نصف سا کے لحاظ سے 6 مسکینوں کو کھانا کھلاؤ، کھانا اناج اور کھجوروں میں سے کسی کا بھی ہو سکتا ہے. تو کیا پتہ چلا ہمیں اس سارے معاملے میں کہ اگر حج عمرے کی نیت کی ہو، راستے میں روک لیے جائیں تو کیا کریں گے؟ احرام کھول دیا جائے گا، احرام کی پابندیاں اپنے اوپر سے اتار لی جائیں گی، جانور ہے تو ذبح کر دیا جائے گا بالوں کو کٹوا کے، اور پھر اس کو دوبارہ اگلے سال پورا کیا جا سکتا ہے. ٹھیک ہے، یہی بات حج کے لیے، یہی عمرے کے لیے. اب اگلا باب ہے کتاب جزاء الصید و نحوہ، شکار اور اس کی مثل دیگر افعال کی جزا. پیج 558. کیا مطلب کہ شکار کے متعلق کیا چیزیں ہیں نا؟ آپ کو پتا کہ احرام کی حالت میں شکار منع ہوتا ہے، تو اس کے متعلقہ کچھ احکامات اس باب میں ہم پڑھیں گے. پہلا ٹاپک کیا ہے؟ اذا ساد الحلال فاحد للمحرم الصید اکلہ. جب کوئی غیر محرم، محرم کون ہوتا ہے؟ احرام باندھا ہوا غیر محرم، یعنی احرام نہیں باندھا، شکار کرے اور محرم کو تحفہ دے تو کیا وہ اسے کھا سکتا ہے؟ یعنی آپ شکار کر تو نہیں سکتے پر کوئی شکار کا گوشت آپ کو پیش کرے تو کھا سکتے ہیں؟ آپ کا کیا خیال ہے؟ کھانے کی چیز پہ تو ہم نہیں منع کریں گے. عن ابی قتادہ رضی اللہ عنہ قال انطلقنا مع النبی صلی اللہ علیہ وسلم عام الحدیبیہ فاحرم اصحابہ ولم احرم انا فانبئنا بیدو بغیقہ فتوجہنا نحوہم فبصر اصحابی بحمار وحش فجعل بعضہم یضحک الی بعض فنظرت فرعیتہ فحملت علیہ الفرس فتعنته فأثبتته فاستعنتهم فأبوا أن يعينوني فأكلنا منه ثم لحقت برسول الله صلى الله عليه وسلم وهشينا عن نقطة أرفع فرسي شعبا وأسير عليه شعوا فلقيت رجلا من بني غفار في جوف الليل فقلت أين تركت رسول الله صلى الله عليه وسلم فقال تركته بتاهنا وهو قائل سقيا فلحقت برسول الله صلى الله عليه وسلم حتى أتيته فقلت يا رسول الله إن أصحابك أرسلوا يقرؤون عليك السلام ورحمة الله وإنهم قد خشوا أن يقتلهم العدو هناك انتظرهم ففعل فقلت يا رسول الله إن أسدنا حمار وحش وإن عندنا منه فازلة فقال رسول الله صلى الله عليه وسلم لأصحابه كلوا وهم محرمون. بڑا دلچسپ واقعہ ہے، تفاسیر میں بھی آپ نے پڑھا ہوگا، سورت مائدہ کی آیتوں میں آتا ہے. حضرت ابو قتادہ رضی اللہ عنہ سے روایت ہے کہ انہوں نے فرمایا کہ ہم حدیبیہ کے سال رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ روانہ ہوئے اور آپ کے تمام اصحاب رضی اللہ عنہم نے احرام باندھ لیا، مگر میں نے احرام نہ باندھا. پھر ہمیں خبر ملی کہ مقام، یہ مقام ہے ایک جگہ کا نام ہے، مقام غیقہ میں دشمن موجود ہے، لہٰذا ہم اس کی طرف چل دیے. میرے ساتھیوں نے ایک جنگلی گدا دیکھا تو ایک دوسرے کو دیکھ کر ہنسے، میں نے نظر اٹھائی تو اسے دیکھا اور اس کے پیچھے گھوڑا دوڑایا اور اسے زخمی کر کے گرا لیا. پھر میں نے اپنے ساتھیوں سے مدد چاہی لیکن انہوں نے کوئی مدد نہ کی. بالآخر ہم سب نے اس کا گوشت کھایا. ہمیں اندیشہ ہوا کہ شاید ہم رسول اللہ سے جدا رہ جائیں گے، یعنی سفر میں پیچھے رہ گئے، لہٰذا ہم کبھی میں اپنے گھوڑے کو تیز چلاتا، کبھی آہستہ. آخر مجھے نصف شب ایک شخص ملا جس سے میں نے پوچھا کہ تو نے رسول اللہ کو کہاں چھوڑا ہے؟ اس نے کہا رسول اللہ صلی اللہ علیہ وسلم تہن چشمے پر چھوڑا، یعنی ایک چشمے کا نام تھا، اور وہاں ان کو چھوڑ کے آیا ہوں، اور آپ کا مقام سقیہ میں قیلولہ کرنے کا ارادہ تھا. یہاں دیکھیے کمیونیکیشن سفر میں کیسی ہو رہی ہے، ہم ہوتے تو سیکنڈ سیکنڈ منٹ میں اب کہاں پہنچ گیا، اب کدھر ہے، گاڑی مڑ رہی ہے، مڑ گئی ہے، اچھا ذرا ٹھہر جو سا آگے ٹرک آ گیا. گاڑی چلاتے ہوئے بھی یہی کچھ کر رہے ہوتے ہیں بعض لوگ، تو وہاں ایسا نہیں تھا. خیر یہ پوچھ کر میں پھر چلا اور آپ سے جل جا ملا. میں نے عرض کیا اللہ کے رسول، مجھے آپ کے اصحاب نے بھیجا اور وہ آپ کو سلام عرض کرتے ہیں، انہیں یہ اندیشہ ہے کہ دشمن انہیں آپ سے جدا نہ کر دے، لہٰذا آپ ان کا انتظار فرمائیں. تو آپ نے ایسا ہی کیا. دشمن کیسے کرتے، یعنی اکیلے رہ گئے نا، قافلے سے بچھڑ گئے تو دشمن کے قتل کرنے کے چانسز بڑھ گئے. پھر میں نے عرض کیا اللہ کے رسول، میں نے ایک جنگلی گدا شکار کیا تھا جس کا میرے پاس کچھ گوشت ہے، تو آپ رسول اللہ نے اپنے صحابہ کرام سے فرمایا کھاؤ، حالانکہ وہ سب احرام میں تھے. تو کیا پتا چلا کہ محرم خود شکار کرنے یا اس کے تعاون کرنے پر تو پابند ہے، یعنی محرم نہ تو شکار کر سکتا ہے نہ تعاون کر سکتا ہے. ہاں اگر گوشت کا جانور عمدن یا سہمن قتل کرے، یعنی جان کے یا غلطی سے کر دے، تو اس پر فدیہ پڑے گا. اگر شکار کے سلسلے میں احرام والے نے کوئی تعاون نہ کیا ہو تو شکار کا گوشت کھانے میں کوئی حرج نہیں، بشرطے کہ شکار اسی کی خاطر نہ کیا گیا ہو. اب دیکھیں کیسی سما ہوتا آتا ہے، اور سفر میں تو بندہ کہتا ہے جو مل جائے کھا لو، پھر بھی نہیں کھا رہے تھے جب تک ان کو یقین نہ ہوا کہ ہم کھا سکتے ہیں. پھر آگے لا یعین المحرم الحلال فی قتل الصیدی، محرم شکار مارنے میں غیر محرم کی مدد نہ کرے. منہ فی روایت قال کننا مع النبی صلی اللہ علیہ وسلم بالقاحت من المدینہ علی ثلاث ومن المحرم ومن غیر المحرم فذکر الحدیث. حضرت ابو قتادہ سے ہی ایک روایت سے انہوں نے فرمایا کہ ہم لوگ رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ مقام قاحہ میں مدینہ سے 3 میل کے فاصلے پر تھے، ہم میں سے کوئی احرام باندھے ہوئے اور کوئی بغیر احرام کے تھا. پھر باقی حدیث بیان کی تو ابو قتادہ کا کوڑا گر گیا اور ساتھیوں سے کہا کہ مجھے کوڑا دے دو، لیکن لوگوں نے وہی نہیں پکڑایا. ہے نا اس قال لہ ربہ اسلم قال اسلمت لرب العالمین. کتنا آسان ہو جاتا ہے ایسی سوسائٹی میں اللہ کا بندہ بننا جہاں لوگ اللہ کے حکم کے بعد کسی سے کچھ نہ پوچھیں. آج ہمارا کیا حال ہے، ہر بات جانتے سنتے پڑھتے پڑھانے کے باوجود لوگ کیا کہیں گے، کوئی اور نہیں کر رہا، فلاں کا مسئلہ فلاں کا مسئلہ. سچ بتائیے کہ کبھی کبھی اپنے اوپر شک نہیں ہونے لگتا کہ ہم واقعی صحیح ٹرین میں بیٹھے ہوئے بھی ہیں کہ نہیں، جس میں انبیاء کرام تھے اور جس میں نبی صلی اللہ علیہ وسلم کے صحابی بھی تھے. کلیئر ہے سب کچھ. अल्हम्दुलिल्लाह, क्योंकि इसमें ऐसे में शिकार से मुतल्लिका कोई हमारे आज के दौर में तो चीजें हैं नहीं है ना जिसको हम अपने ऊपर लेते हैं, लेकिन आप सहाबा कराम के बारे में सोचिए कि वो कितने ज्यादा इसमें आजमाए गए और अल्लाह ताला ने फिर उनके दर्जे कितने बुलंद किए। मुझे तो अक्सर सहाबा के बारे में ख्याल रहता है कि वाकई वो डिजर्व करते थे कि उनके साथ अल्लाह ताला का मामला रदी अल्लाह अनहुम व रदू अनहु का हो, क्योंकि ये एक ऐसा प्यारा टाइटल अल्लाह ने उनको दे दिया है कि जिसको कुछ छीन नहीं सकता। लोग उनको अच्छा कहें या बुरा करें, कहें, अल्लाह को कोई फर्क नहीं पड़ता। अल्लाह ताला मुझे आपको इसी की तौफीक दे। एक हदीस फिर और पढ़ लेते हैं आगे से। मोहरिम शिकार की तरफ इस गरज से इशारा न करे कि गैर मोहरिम इसका शिकार कर ले। ला युशीर उल मोहरिम, युशीर क्या कहते हैं? इशारा करा, उससे एक ने इशारा किया। किस तरह फिरा सईदी, सईद किसको कहते हैं? शिकार को। लिकई ताके, फस्तादहुल हलाल, ताके वो शख्स शिकार कर ले जिसने के हराम नहीं बंधा हुआ। वन हु फी रिवायत अन्नहुम फलम्मा अतौ रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम कला अमिनकुम अहदुन अमरहु अन यहमिल अलैहा औ अशारा इलैहा कालू ला, काला फकुलू मा बकिया मिन लहमिहा। हजरत अबू कतादा रजी अल्लाह तआला अन्हु से ही एक दूसरी रिवायत में है कि जब तमाम असहाब रजी अल्लाहुम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आए तो आपने फरमाया कि तुम में से किसी ने इसको जंगली गधे पर हमले का हुक्म दिया था या इसकी जानिब इशारा किया था? उन्होंने अर्ज किया, नहीं। फिर आपने फरमाया, इसका बकिया गोश्त खाओ। अबू कतादा की रिवायत है कि सहाबे कराम जंगली गधे को देखकर हंस पड़े, तब बल्कि इजहारे ताज्जुब के तौर पे था, तो गोया के इशारा भी नहीं कर सकते। बाकी बातें तो दूर की बात है। अगली हदीस चूंकि इसी से मुतल्लिक है तो वो भी पढ़ लेते हैं। इज़ाहदा लिल मुहरिमी हिमारन बख्शन लम यकबुल, जब कोई शख्स मुहरिम को जिंदा जंगली गधा हदिया दे तो मुहरिम इसे कबूल ना करे, क्योंकि ज़ारे जिंदा दिया है तो उसको फिर करना पड़ेगा ना जिबा, और वो कर नहीं सकते, शिकार नहीं कर सकते। عن عبد الله بن عباس رضي الله عنهما عن سعد بن جسامة الليثي رضي الله عنه أنه أهدى لرسول الله صلى الله عليه وسلم حمارا وخشيا وهو بالأبواء أو ببادان فرده عليه فلما رأى ما في وجهه قال إنا لم نرده عليك إلا أنا حرم. حضرت عبداللہ بن عباس رضی اللہ عنہما سے روایت ہے کہ حضرت صاحب بن جسامہ رضی اللہ عنہ نے ایک جنگلی گدھا رسول اللہ صلی اللہ علیہ وسلم کو ہدیتاً پیش کیا۔ اس وقت آپ مقام ابوا یا مقام ودان میں تھے، تو آپ نے اسے واپس کر دیا، لیکن جب آپ نے اس کے چہرے پر افسردگی دیکھی تو فرمایا، ہم نے یہ صرف اس لیے واپس کیا ہے کہ ہم محرم ہیں۔ یعنی تحفہ واپس کرے کوئی تو اگلے کو دکھ ہوتا ہے نا، تو یہی مراد ہے کہ اس لیے نہیں لیا کہ ہم اس کو کھا نہیں سکتے۔ تو یہ جنگلی گدھا یا اس پھر اس کا گوشت اس لیے واپس کیا کہ اسے آپ کے لیے شکار کیا گیا تھا، کیا پتہ چلا معقول وجہ سے ہدیہ واپس کیا جا سکتا ہے، لیکن ضروری ہے کہ اس کی وجہ بیان کی جائے تاکہ تحفہ دینے والے کی دل شکنی نہ ہو۔ اللہ تعالیٰ آپ کو مجھے حکمت دے، اتنا کافی ہے۔ سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک۔ السلام علیکم و رحمۃ اللہ وبرکاتہ۔
وعليكم السلام ورحمة الله وبركاته، جزاك الله خيرا كثيرا وأحسن الجزاء أستاذة. الحمد لله، الحمد لله رب العالمين، हमारा الحمد لله टाइम भी हो गया और हमारा الحمد لله ये चैप्टर कंप्लीट नहीं हो सका, लेकिन बाकी दो चैप्टर कंप्लीट हो गए। मुझे उम्मीद है आपको समझ आ गया। आप ये देखिए कि अहदीस की रोशनी में कितने छोटे छोटे मसले समझ आ रहे हो, कितनी ज्यादा, यानी हम में से हर कोई हज और उमरा करना चाहता है ना, और जब हम इस अहदीस की रोशनी में इनसे गुजरू होकर बात को समझ के जाते हैं तो फिर हमें समझ आता है कि उम्र की हकीकत क्या है ना। वहां जाकर फिर फटाफट मस्जिद आयशा में जा जाके उम्रे पे उम्रा नहीं करते ना, और फिर समझ आता है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने देखे तीन चार टोटल उम्रा किया ना, और आप देखिए कि अल्हम्दुलिल्लाह सारी जिंदगी में ये चार उम्र के और एक हज अदा किया अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने ना। हमारा दिल चाहता है, अगर हमें पता चलता ना कि एक ही हज में कई हज कर सकते हैं, तो पता नहीं कितने कितने हज एक ही सफर में करके आ जाते ना, कि बस जल्द से जल्द सारे कर लेना। तो असल क्या इत्तबा क्या है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को फॉलो करना ना, कि उन्होंने क्या किया है ना। लेकिन कंडीशन अलग है, जैसा कि आपने हाइज औरत की कंडीशन देखी, तो वो कंडीशन अलग है ना, कि आप अगर आपका उम्र के लिए आपको पता है कि आपको तवाफ नहीं कर सकते हालत हैज में, तो फिर वो अलग कंडीशन हो जाती है। अदरवाइज ये कि बिला वजह में बार बार जाकर सिर्फ उम्रे की नियत करके बार बार उमरा करना, ये सुन्नत से साबित नहीं है ना, अल्हम्दुलिल्लाह। आप हदीस नंबर नोट कर लीजिए, हदीस नंबर जो आपने स्टार्ट में देखी, ये जो पहली हदीस है ना, वजूबुल उम्रति व फदलुहा इंशाल्लाह, इसको इंशाल्लाह आपने याद करनी है। उस्ताद जी ने भी आपके सामने कहा भी था ना कि ये हदीस मेरे साथ पढ़े, मुझे उम्मीद है आपने साथ साथ पढ़ी होगी, तो इंशाल्लाह आपने ये हदीस याद करनी है। ठीक है, आप सब है ना, मेरी बात सुन लो इंशाल्लाह। हदीस नंबर 863 जहाँ से आज हमने अपने लेसन का आगाज किया था, किताबुल उम्रा के अंदर हदीस नंबर 863 इंशाल्लाह आपने याद करनी है। नेक्स्ट मंडे से पहले पहले आपने भेजनी है। अब मुझे ये बताइए, जो हम सफर की दुआ हम पढ़ते हैं वापसी पर, चाहे वो कोई भी सफर हो, हज से वापस आ रहे हो या वैसे ही कोई सफर हो, तो ये अल्हम्दुलिल्लाह ये दुआ पढ़ी जाती है। कितने लोगों को याद है, बहुत आसान सी है ना, तकबीरात के बाद ला इलाहा इल्लल्लाह वहदहू ला शरीक ला, पूरी दुआ जो है, हाँ, जिसे कहा जाए आबिदूना, याद है आइबूना ताइबूना, जी किस किस को याद है बताइए, शाबाश। आबिदूना साजिदूना रब्बिना हामिदूना, जी रिवाइज करनी, ठीक है इंशाल्लाह। जिनको याद है गुड, जिनको नहीं याद है तो प्लीज आप, हम कोशिश करेंगे ना जितनी भी दुआएं आ रही हैं उनको याद कर लें, तो प्लीज इसको आप अपने होमवर्क में लिख लीजिए कि आपको ये दुआ याद करनी है ना। हम में से हर कोई सफर पे जाता तो है ही, तो अल्हम्दुलिल्लाह अल्लाह ताला हमें मौका दे कि हम इस सुन्नत को भी अदा कर सके ना। ठीक है, देख कर पढ़ने पे भी अजर है, लेकिन जबानी अगर आपको याद रहेगी तो ज्यादा अच्छा है ना, कि आपकी जबान से, जिसे काजा जब जबानी रहती है तो कोई जिसे काजा मसले नहीं होते, बार बार बैग खोलना नहीं पड़ता ना। जी इंशाल्लाह नहीं याद है, जी कोशिश कीजिए कि इंशाल्लाह इसको याद कर लीजिए, ठीक है। और अगर आप चाहें तो अपनी आवाज में रिकॉर्ड करके ये दुआ मुझे व्हाट्सएप पे भेज सकते हैं, ठीक है। छोटी सी दुआ है, ला इलाहा इल्लल्लाहु वहदहू ला शरीक लहू लहुल मुल्कु व लहुल हम्द व हुवा अला कुल्ली शयइन कदीर, आइबूना ताइबूना आबिदूना साजिदूना लिरब्बिना हामिदूना, صدق الله وعده ونصر عبده وهزم الأحزاب وحده, ठीक है। इंशाल्लाह आपने कोशिश करनी कि इतनी सी दुआ और बहुत प्रोडक्टिव और बहुत जामे दी है ना, तो इंशाल्लाह आपने इसको पढ़नी है, कोशिश करना है कि इसको रिमाइंडर के तौर पर अपने लिए लेना है कि ऑलवेज इसको सफर में पढ़ें जब आप जब आप वापस आ रहे हो ना। ठीक है, चलिए अल्हम्दुलिल्लाह, मुझे उम्मीद है आपको आज का चैप्टर समझ आ गया होगा। कोई ऐसी बात नहीं थी, सिर्फ ये कि अहमियत बताई गई थी उम्र की, और आपने देख लिया कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने टोटल कितने उम्र किए और साथ साथ कि कहाँ कहाँ से अदा किया। जी इंशाल्लाह इंशाल्लाह आपसे नेक्स्ट मंडे मुलाकात होती है, आपके थोड़े से मिनट ऊपर हो गए, अल्लाह ताला इसके बदले आपको बेहिसाब अजर अदा कर दे। वाकिर दवाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन, सुभानक अल्लाहुम्म व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।